गजल का गुलाबी भाकाहरू, तपाईका शेर अनि हाम्रा सुरहरू, गजल को भाकामा आफूलाई चुरलुम्म डुबाउने गजल सर्जकहरू, विश्व गजल वाङ्मयको सुन्दर गजल बस्ती गजल सुधा, तपाईको आफ्नै सखा सुभाष अगमसँग
कार्यक्रम गजल सुधा।
अभिवादन। गजल विधाको उत्थानको निम्ति स्रष्टा र सृजनाको सम्मान गर्दै थालिएको गजलको यो पृथक अभियान गजल सुधाको आजको अङ्कमा तपाईँलाई स्वागत छ। आज हामी डाक्टर घनश्याम न्युपानी परिश्रमीसँग रहनेछौँ र उहाँसँगको कुराकानीको सिरिज दुई भागको रहनेछ र अर्को हप्ता पनि हामी डाक्टर घनश्याम न्युपानी परिश्रमीसँग अन्तरङ्ग कुराकानी गर्नेछौँ। प्रस्तुत गर्दैछु डाक्टर घनश्याम न्युपानी परिश्रमी, गजलका सर्जक, गजलका अन्वेषक र नेपाली गजलमा अध्ययन गरेर विधावारिधि पहिलोपल्ट हासिल गर्नुभएका गजल सर्जक डाक्टर घनश्याम न्युपानी परिश्रमीसँग मैले गरेको कुराकानीको पहिलो भाग। छकेके लुकेको सजल ती नयनमा, छकेके लुकेको सजल ती नयनमा, म देखिरहेछु गजल ती नयनमा, छ जादू गरी मोहनीको अनौठो, छ जादू गरी मोहनीको अनौठो, मनै तानिहाल्ने चपल ती नयनमा, मलाई यहाँसम्म पो घचघचायो, मलाई यहाँसम्म पो घचघच्यायो, खोजी प्रेमको ताज महल ती नयनमा, म देखिरहेछु गजल ती नयनमा। अभिवादन, तपाईँलाई हृदयको भित्रबाट नै स्वागत। गजल सुधाको आजको एउटा पृथक अङ्कमा तपाईँलाई फेरि पनि स्वागत गरेँ। धेरै कार्यक्रममा धेरैपल्ट धेरैचोटि मैले गुनगुनाउने गरेको अनि वाचन गर्ने गरेको यो निकै नै चर्चित गजलबाट आजको यो बसाइको उठान गरेँ र सधैँभरि किन यो मातृगजल सुभाष अगमले वाचन गरिरहन्छ, यो प्राय धेरै साथीहरूको मनमा रहने प्रश्न हो। आज मलाई लाग्छ त्यो प्रश्नको जवाब तपाईँले साँचो अर्थमा पाउनुहुनेछ कि यो गजलले सुभाष अगमसँग कति नजिकको नाता राख्छ र यो गजलका सर्जकले सुभाष अगमको जीवनमा कस्तो माने राख्नुहुन्छ। यी धेरै कुराहरू म अब धेरै लामो यो भूमिका बाँधिन। आजको गजल सुधाको यो बसाइमा हामीसँग यहीँ प्रत्यक्ष रूपमा उपस्थित हुनुहुन्छ गजलकार डाक्टर घनश्याम न्युपानी परिश्रमी, मेरा श्रद्धेय गुरु। सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सुभाषजी।
काठमाडौँको अहिलेको यो यात्रा कस्तो रह्यो? अहिले काठमाडौँ आगमन के विषयको लागि?
म व्यक्तिगत कामले पनि र क्याम्पसको कामले पनि आएको हुँ। व्यक्तिगत कामको सन्दर्भमा भनौँ भने गजल सौन्दर्य मीमांसा भन्ने एउटा गजलको सैद्धान्तिक पुस्तक प्रकाशनका क्रममा म आएको हुँ। यो पुस्तक यस्तो एउटा नयाँ सैद्धान्तिक पुस्तक हो जुन पुस्तकमा सामग्रीहरू जसरी कलेक्सन गरिएका छन् ती कलेक्सनहरूको संग्रह हिन्दी र उर्दूमा पनि तपाईँ हामीले पाउन सक्दैनौ। मैले झन्डै झन्डै 10 वर्षको ठूलो लगानी साधनाबाट तयार गरेको यो पुस्तक अहिले प्रकाशित हुँदैछ। त्यो झन्डै झन्डै अब 10-15 दिन 15-20 दिन पछाडि बजारमा आउँछ।
यसकै तयारीमा काठमाडौँ आउनु
हजुर।
तपाईँलाई स्मरण गराउँ, साँच्चै हिजो मात्रै घनश्याम सरले मलाई फोन गर्नुभयो अनि आजको यो बसाइको लागि हामीले चाँजुमाझु मिलाएर उहाँलाई बोलाएँ। गाडीमा त्यही हो, काठमाडौँको बाटोमा गाडीहरू यस्तो हुन्छ, अलिकति जाम हुन्छ, धेरै समस्याहरू आउँछन्। उहाँले पनि धेरै समस्या झेलेर यहाँ आउनुभयो। उहाँको निधारमा म पसिना देखिरहेको छु। अलिकति गाह्रो भयो सर आउँदा?
होइन, गाह्रो त तपाईँले त्यो अनुभूति गर्नुभयो, मैले पनि मेरो शरीरले त त्यो गरेको होला, मनले गाह्रोको अनुभूति गरेको छ।
बस त्यति हो, हामीलाई पुग्छ। साँच्चै नै गजल सुधा निकै लामो समयदेखि हाम्रा गजललाई माया गर्ने धेरै साथीहरूले सुन्दै आउनुभएको र सुन्दै आइरहनु भएको यो प्रस्तुति हो। यो प्रस्तुतिमा तपाईँलाई यसरी प्रत्यक्ष रूपमा पहिलोपल्ट निम्त्याउन पाएँ मैले, म साँच्चै हृदयदेखि खुसी छु। गजल सुधाको आगमनमा औपचारिक रूपमा तपाईँलाई स्वागत।
म पनि अति खुसी छु किनकि तपाईँले सञ्चालन गरेको कार्यक्रम, तपाईँसित सम्बद्ध कार्यक्रममा यसरी प्रत्यक्ष फोनको माध्यमबाट अरू अन्तर्वार्ता पनि तपाईँले मसँग लिनुभएको हो र काठमाडौँका धेरै धेरै एफएमहरूमा मैले अन्तर्वार्ताहरू दिएको पनि छु, त तपाईँसित मेरो जुन आत्मीयता हो त्यो आत्मीयतालाई साक्षात्कारका रूपमा यसरी आफ्ना कुराहरू राख्ने अवसर जुन दिनुभयो म त खुसी छु।
घनश्याम सरलाई धेरैले चिन्नुहुन्छ, विशेष गरेर गजल विधामा लाग्नुभएका, गजललाई माया गर्ने, गजलसँग सम्बन्ध राख्ने, तालु राख्ने जति पनि हुनुहुन्छ सबैले घनश्याम सरलाई चिन्नु भएको छ। त्यसले गर्दा घनश्याम सरसँग म गजलको बारेमा त्यति धेरै कुरा नगरौँ भन्ने आज सोचमा छु म। गजलको धेरै कुराहरू भइसकेँ, आज म तपाईँलाई व्यक्तिगत रूपमा तपाईँको हृदयलाई छाम्न चाहन्छु, तपाईँको एउटा अर्को पाटोलाई छाम्न चाहन्छु। तपाईँको पारिवारिक पक्ष कहाँ जन्मनुभयो?
म स्याङ्जा जिल्ला अन्तर्गतको कृष्ण गण्डकी गाविस, जहाँ अहिले काली गण्डकी ए जल विद्युत परियोजना छ, नेपालकै सबभन्दा ठुलो जल विद्युत परियोजना, त्यही कृष्ण गण्डकी गाविसको वडा नम्बर 2 2015 साल असार 14 गते म जन्मिएको हुँ। म एउटा ब्राह्मण परिवारमा पठित, एउटा पण्डित ब्राह्मण परिवारमा जन्मिएको हुँ र बाल्यकालका कुराहरू तपाईँका अरू प्रश्नहरू।
स्कुल पढाइ कुन स्कुलमा पढ्नुभयो तपाईँ?
मैले सुरुमा त्यहाँको स्थानीय प्राइमरी स्कुल, एउटा वीरेन्द्र प्राइमरी स्कुल भन्ने छ, अहिले त वीरेन्द्र उच्च मावि भइसक्यो, त्यसमा मैले 2 क्लाससम्म अध्ययन गरेँ। त्यसपछि म मेरो मावली त्यहाँको नजिकै बिर्घा भन्ने ठाउँ छ, त्यहाँ गएर मैले 10 क्लाससम्म अध्ययन गरेँ। त्यसपछि म अध्ययनका क्रममा बनारस पुगेँ, त्यहाँबाट मैले संस्कृतमा शास्त्री र शास्त्री पास गरेँ। त्यसपछि अङ्ग्रेजीमा पनि मैले ब्याचलर लेभलसम्मको अध्ययन गरेँ। त्यसपछि फेरि म यो त्रिभुवन विश्वविद्यालयमा आएर यहाँबाट एमए नेपालीमा पास गरेँ अनि फेरि मैले बनारसबाट नै संस्कृत साहित्यमा आचार्य गरेँ र पछि मैले चाहिँ बाबा भीमराव अम्बेदकर विश्वविद्यालय मुजफ्फरपुरबाट हिन्दी र नेपाली गजलको विश्लेषणात्मक अध्ययनमा पिएचडी उपाधि हासिल गरेँ। नेपाली नेपालमा गजलमा पिएचडी गर्ने त्यसैले पनि मेरो नाम पहिलो रूपमा लिने गरिन्छ। अहिले मेरा मित्र कृष्ण रिवरालले पनि गरिसक्नुभयो गजलमा पिएचडी, त्यसभन्दा अगाडि म मात्र एक्लो थिएँ र अहिले फेरि म बनारसबाट नै यो गजल विषयमा नै गजल र अनि पिङ्गल छन्दको तुलनात्मक, गजलका बहर र पिङ्गल छन्दको तुलनात्मक अध्ययन विषयमा डिलिट अर्थात् महाविद्यावारिधि जसलाई पोस्ट डक्टरेट पनि भन्छ त्यो गर्दैछु, त्यसमा लागिरहेको छु।
अध्ययनको कुरा पुरै सरलङ्गै पुरै सरले भनिदिनु भयो। बालककालमा विशेष गरेर साहित्यमा लाग्ने मान्छेहरूलाई केही न केही चिजले प्रभाव पार्छ, घरको माहौल अनि सामाजिक परिस्थिति परिवेश सबैले। तपाईँको साहित्यिक प्रवेशको त्यो बिन्दु कस्तो थियो?
मेरो साहित्यिक प्रवेशको बिन्दु अत्यन्त राम्रो कुरा गर्नुभयो तपाईँले।
सुन्दर गजल बस्ती गजल सुधा
तपाईको आफ्नै सखा सुभाष अगमसँग
कार्यक्रम गजल सुधा।
पहिलो कुरो त मेरो परिवार पठित परिवार, संस्कृत निष्ठ परिवार, त्यहाँ घरमा संस्कृतका पाठहरू हुन्थे, चण्डी वेदहरू वाचनहरू हुन्थे, संस्कृतका ग्रन्थहरू पढ्ने विद्यार्थीहरू पनि हुन्थे, ती श्लोकहरू सुन्दा पनि एउटा काव्यमय वातावरण थियो। र त्यसका अतिरिक्त त्योभन्दा पनि बढी मलाई के भन्दा सामाजिक परिवेशले त्यो शोषणयुक्त समाज, अत्यन्त सामन्तहरू फटाहरू भएको समाज, त्यति बेला हाम्रो समाजमा डरलाग्दा फटाहरू थिए र उनीहरूले सर्वसाधारणलाई दुःख दिने, शोषण गर्ने, अन्याय अत्याचार गर्ने, त्यो देख्दा साह्रै मेरो चित्त दुख्थ्यो र मैले 5 वर्षकै उमेरदेखि नै कविताहरू लेख्न भन्न थालेको हुँ।
तपाईँले साहित्यिक प्रवेश, लेखनको प्रवेश चाहिँ केबाट गर्नु, कुन विधाबाट गर्नु?
कविताबाट।
कविताबाट? त्यो पंक्ति, पहिलो पंक्ति याद छ?
त्यस्तो खास याद भएन।
मैले पछि विषयमा थियो होला,
त्यो सामन्तहरूको विरोधमै थियो, पापी जन क्या धनी भए जनताको सर्वस्व लुटेर, हो त्यो खालको पंक्ति एउटा याद भयो मलाई, त्यस्तो खालको, पापी जन क्या धनी भए जनताको सर्वस्व लुटेर भने। मैले त्यो कविता वाचन गरेर सानो फुच्चे थिएँ, त्यहाँको गाउँको उपप्रधान पञ्चले मलाई एकदम नराम्रो आँखाले हेरे है, त्यति बेला बच्चैमा, मलाई 13 वर्षको उमेरमा चाहिँ राजनीतिक अभियोग लगाएर समेत पनि गरिएको थियो। म त्यसैले खास गरिकन फटाहरूको विरोधमा, अन्याय अत्याचारका विरोधमा, सामाजिक कुसंस्कारका विरोधमा बच्चैदेखि बोल्ने लेख्ने गर्थेँ
र पछिसम्म पनि लेख्दै,
त्यो त अहिले पनि लागिरहेको छु।
तपाईँको त्यो कविताको पहिलो श्रोताको थियो नि?
पहिलो श्रोता स्कुलकै विद्यार्थीहरू।
के भन्थे साथीहरूले?
साथीहरूले त बाबा गर्थे, मलाई के गर्थे भन्दा म सानो फुच्चेमा पनि त्यो कविता लेख्न नजान्दै पनि के गुनगुनाउँथे। मेरो तपाईँलाई म बताइहालौँ, त्यो त्यसरी कविताहरू, ल कविता भन, कविता भन भन्थे, अनि मैले के बोल्थेँ, के भन्थेँ, त्यो कविता भन भनेपछि म आफ्नै ढङ्गले बडबडाउन सक्थेँ र बडबडाए बापत, अब त कविता भनेकै के भने मलाई थाहा छैन, त्यस बापत मलाई चाहिँ कसैले 5 पैसा दिन्थे साथीहरूले नै। त्यो प्राइमरी स्कुल थियो, 5 क्लाससम्म थियो, त्यो 5 क्लासका 4 क्लासका विद्यार्थीहरूले मलाई पैसा दिन्थे र तल्लो स्तरका विद्यार्थीहरूले मलाई कपीका पानाहरू दिन्थे र मैले कपी नै किन्नु पर्दैन थियो, कपीका पाना यति धेरै हुन्थे मसित त्यो कविता सुनाए बापत।
त्यो 5 पैसाले के गर्नुहुन्थ्यो?
5 पैसाहरू जम्मा गर्थे, कहिले काहीँ पिपल गेडी भन्ने पाइन्थ्यो त्यो किन्थे, कहिले काहीँ बेलुन फुक्ने बेलुन पाइन्थ्यो त्यो किन्थे, कलेक्सन गर्थे,
निकै रमाइलो
हुन्थ्यो।
अनि त्यो स्कुल बाहेकको जीवन कस्तो रहन्थ्यो? त्यही बालककालमा घाँस काट्न जानुहुन्थ्यो?
अब यस्तो, म घाँस चाहिँ काट्नु त पहाडमा जानेको, घाँस काटेँ, कोदालो पनि खने, गाई बस्तु चढाउन चाहिँ बरु त्यति बढी हिँडिनँ, अलिअलि हिँडेँ, घाँस काट्ने, कोदालो खन्ने जस्ता कामहरू मैले गरेको छु, त्यसैले पनि ती अनुभूतिहरू छन् मलाई।
स्कुल बाहेकको अर्को एउटा पक्ष पनि हुन्छ नि, स्कुल जानुभन्दा अगाडि बिहान र स्कुल 4 बजे पछिको, त्यसपछिको जीवन कस्तो हुन्थ्यो?
त्यसपछिको जीवन त्यही हो, बिहान उस्तै परे घाँस काट्नु पर्थ्यो, घाँस काटेर अनि आएर खाना खाएर स्कुल जानु पर्थ्यो, स्कुलबाट आएर पनि कहिले काहीँ घाँस काट्न जानु पर्थ्यो होइन, कहिले काहीँ खेतबारीमा केही न केही काम गर्न जानु पनि पर्थ्यो र अरू फुर्सदको बेला पढ्ने लेख्ने कामहरू हुन्थ्यो।
बुवा के गर्नुहुन्थ्यो?
बुवा, मेरो बुवा पनि शिक्षक नै हुनुहुन्थ्यो, शिक्षण पेसामा सम्बद्ध हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि त्यो पारिवारिक माहौल।
घरमा दाजुभाइ कहिले जानु?
म एक्लो हो,
एक्लो छ,
एक्लो छ,
दिदीहरू हुनुहुन्थ्यो?
दुईटा बहिनीहरू।
तपाईँ जेठो छोरो?
म जेठो, सबभन्दा
त्यसपछि बहिनीहरू,
त्यसपछि दुईटा बहिनीहरू।
स्कुलमा, त्यही स्कुलमा एसएलसी गर्नुभयो?
होइन, त्यहाँ होइन, त्यहाँ 2 कक्षासम्म पढेपछि म माओलीकोमा गएँ, बिर्गा भन्ने ठाउँमा, जनता मावि, अहिले जनता मावि, जनता उच्च मावि, जनता क्याम्पस पनि भइसकेको छ त्यो, त्यसमा मैले 10 क्लास हुँ त्यहाँ पढेँ।
अनि त्यसपछि 10 क्लाससम्म पढ्दाखेरि त तपाईँको लेखनको क्रम त,
लेखन क्रम त मेरो एकदमै बढ्यो, 10 क्लासमा पढ्दाखेरि त मेरो मैले धेरै कविताहरू प्रतियोगिताहरूमा पनि कविताहरू सुनाउँथेँ, कविता पुरस्कृत पनि हुन्थेँ, र त्यति बेलाको कस्तो थियो भन्दा माहौल, हरेक शुक्रबार साहित्य के अरे यो कविता वाचन कार्यक्रमहरू अथवा अतिरिक्त क्रियाकलापहरू स्कुलहरूमा हुने गर्थे, पहाडका स्कुलहरूमा अतिरिक्त क्रियाकलापहरू, शुक्रबार चाहिँ 1 बजेपछि अतिरिक्त क्रियाकलापहरू गर्ने, र अतिरिक्त क्रियाकलापमा म जहिले पनि कविताहरू सुनाउने, कविता लेखेर नयाँ नयाँ कविता लेखेर सुनाउने गर्दथेँ। त्यहाँ एकचोटि मैले चाहिँ वन जाँगरिलो अनि साहसिलो भन्ने यस्तो खालको कविता सुनाएको थिएँ, अहिले सायद चाहिँ सह सचिव हुनुहुन्छ यो नेपाल सरकारको, अन आत्माराम पाण्डे, उहाँले त्यति बेला पढाउनुहुन्थ्यो स्कुलमा, र उहाँले के भन्नुभयो भन्दा घनश्यामको उपनाम पनि परिश्रमी छ र कविताले पनि परिश्रमको सन्देश दिइरहेको छ
भनेर तपाईँको नाम परिश्रमी,
मैले 8 क्लासमा पढ्दा परिश्रमी राखिसकेको थिएँ, 8 क्लासमा पढ्दा त मैले परिश्रमी उपनाम राखिसकेको थिएँ।
त्यति बेला के सोचेर राख्नु पर्यो?
मैले परिश्रमको फल मिठो हुन्छ, मेहनतले मान्छेलाई महान बनाउँछ भन्ने कुराहरू सुनिरहेको थिएँ, र मैले जीवनलाई के भनेको थिएँ भन्दा, मैले मेरो जीवनलाई कहिल्यै पनि आराम गरेर हराम बनाउन म परिश्रम गर्छु, म मेहनत गर्छु, मेहनत गरेर मैले केही न केही गर्छु भन्ने लक्ष्य लिन्थेँ। बच्चैमा मेरो त्यस्तो लक्ष्य थियो, लक्ष्य चाहिँ त्यो थियो। र साहित्यकार बन्छु भनेर मैले बच्चैमा सोच्थेँ, म यो देशको एउटा साहित्यकार बन्छु भनेर 6-7 वर्षमै मैले त्यस खालको कल्पना गर्थेँ। र आराम अहिले पनि म गर्न चाहन्न। मलाई कयौँ मित्रहरूले हो तपाईँ कसरी भ्याउनुहुन्छ, परिश्रमी उपनाम त साथै बनाउनुहुन्छ भन्छन्, तर गर्न त के नै पो सकिया छु, र तर म आराम गर्न खासै चाहन्न।
त्यो परिश्रमी शब्द मन पर्नको कारण त्यही
हो, परिश्रमको फल मिठो हुन्छ।
प्राय म साथीहरू भेट्छु यो यो लहरमा, साहित्यको लहरमा धेरैले उपनामहरू राख्न थाले, अधिकांशले राख्न थालिसके, र पछिल्लो फेजमा आएर उपनाम राखेको एक दुई महिनापछि, एक वर्षपछि दिक्क लाग्न थाल्यो मलाई यो नामदेखि भन्छन् कि। तपाईँलाई त्यो कहिल्यै त्यस्तो
मैले त बरु त्यो मेरो थर जुन नेउपाने हो नि, यो नेउपाने मैले झुक्किएर एसएलसीमा राखेछु, नराखेको भए हुन्थ्यो। म त्यो ब्राह्मण भनेर चिनिन पनि चाहन्नथे, म परिश्रमी लेबर गर्ने मान्छे त्यस किसिमले चिनाउन चाहन्थे आफूलाई वास्तवमा भन्ने हो भने। त्यसैले मेरो त परिश्रम भनेको, परिश्रमी भनेको मेरो थर भने पनि जे भने यही हो भन्ने खालको मानसिकता मेरो बच्चामा पनि थियो, अहिले पनि छ।
नामदेखि भित्रिसु
छैन छैन छैन। उपनाम भनेको जहिले पनि के भन्दा केही सार्थक खालको राख्नुपर्ने हुन्छ। कतिपयले वैरागी राख्छन्, अब त्यस्ताको जीवन पनि त्यही हुनसक्छ। कतिपयले चाहिँ के राख्छन् होइन, त्यसको जीवन त्यस्तै हुनसक्छ। त्यसैले उपनाम राख्दाखेरि पनि सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
धेरैले राखिरहेछन् नि सर, यति धेरै राख्छन् उपनाम, यो देख्दाखेरि कस्तो लाग्छ तपाईँलाई?
राख्छन्, अब त्यसलाई सार्थकता दिनु पर्यो। नाम भनेको सिम्बोलिक हुनुपर्छ, उसको जीवनमा त्यसले प्रभाव पारेको हुनुपर्छ। जसले जस्तै वैरागी राख्छन् ऊ वैरागी हुन सक्नुपर्छ, वैराग्य उसले धारण गर्न सक्नु पर्यो।
हरिलठकजी हुनुहुन्थ्यो,
हरिलठक हुनुहुन्थ्यो, उहाँले अब त्यो उहाँको हरिलठक अब भनौँ न त्यस्तो नाम उपनाम राख्नुभयो उहाँले, त्यो उपनामले पनि चिनिनु भयो।
त्यसले त्यो नाम राख्नलाई चाहिँ धेरै सोच्नु पर्ने
पर्छ पर्छ। उपनाम राख्दा पनि म त त्यो भन्छु, उपनाम राख्दा पनि अति सोच्नुपर्छ।
त्यो युवा अवस्थाको समयमा अनि फेरि तपाईँले साहित्य लेखन गर्नुहुन्थ्यो, त्यो उमेरमा, त्यो उमेरको कुरा, त्यो त्यो समयको कुरा, त्यति बेलाको साहित्यिक परिवेश कस्तो थियो?
परिवेश त पत्र पत्रिका भन्ने देख्न पाइँदैन थियो। अब अहिलेको अहिले चाहिँ तपाईँ लेख्यो छाप्न पाउने अवसरहरू छन्, जताततै छापिएका छन्, जति पनि छापिएका छन्। अब हाम्रो पालामा लेखेर सुनाउने हो, छाप्ने त ठाउँ नै हुँदैन थियो, पत्रिका भनेको त हुँदै हुँदैन थिए। अब हामी ठुलो हुँदासम्म पनि यहाँ नेपालमा साहित्यिक पत्रिका भनेको त अपवादमा थिए, त्यो राजधानीमा थिए, बाहिर यसो कोही बनारस दार्जिलिङतिर हो, त्यो पनि सम्पर्क हुनु पर्थ्यो, सम्पर्क हुँदैन थियो। त्यसैले वाचन गरेर सुनाउनु पाए त्यही ठुलो कुरो हुन्थ्यो है, अवसरहरू हामीलाई थिएनन्। त्यस्तो अवसरहरू नहुँदा पनि हामीले समयमा जे गर्नुपर्थ्यो त्यो गर्न सकिरहेका थिएनौँ है। अब बिस्तारै बिस्तारै पछि त अब अध्ययन गर्दै गयो, सरसित पनि लिङ्क भयो, आदि आदि भयो। मेरो मैले तपाईँलाई एउटा अनुभूति सुनाऊ, राष्ट्रिय स्तरको पत्रिकामा मेरो रचना छापिनलाई मैले 15 वर्ष पत्राचार गर्नुभएको थियो। 15 वर्ष मैले गएर कहिले पनि सम्पादकले हात जोडेर मेरो रचना छापिदिनुहोस् न हजुर यसो भन्न, मैले सधैँ रचना पठाइरहन्थेँ। र 15 वर्षपछि मात्रै मधुपर्क जस्तो पत्रिकामा मेरो 15 वर्षपछि छापियो। 30 सालदेखि मैले पठाउन थालेँ, 45 सालमा आज छापियो
पहिलोपल्ट
मधुपर्क, जबकि मेरो 36 सालमा त मेरो खण्डकाव्य छापिसकेको थियो, अन्त्यमा भन्ने खण्डकाव्य छापिसकेको थियो।
त्यति बेला त्यो समयमा साहित्यिक गोष्ठीहरूमा जाने एउटा एउटा पाटो हुन्थ्यो, अनि कहिले काहीँ स्कुलमा साथीहरूसँग कविता सुनाउने त्यो एउटा हुन्थ्यो। त्यो बाहेक मनोरञ्जनको अर्को माध्यम के थियो?
मनोरञ्जनको अर्को माध्यम भने त अब के भन्दाखेरि स्कुलहरूले वर्षमा 1-2 चोटि सांस्कृतिक कार्यक्रम भनेर गर्थे, रातिमा त्यो पेट्रोमेक्स बालेर अनि चाहिँ त्यो ऊहरू नृत्यहरू देखाउँथे, कमिक्सहरू देखाउँथे। त्यो कमिक्समा पनि म आफू भाग लिन्थेँ, नृत्यहरूमा पनि भाग लिन्थेँ, मैले पनि
अभिनय गर्नुहुन्थ्यो,
नाच्थेँ।
त्यति बेला नाचेको कुनै गीतको गीत याद छ? कुन गीतमा नाच्नु भएको?
काली पारे दाइकति राम्रो भन्नेमा पनि म नाचेँ जस्तो लाग्छ एउटा होइन, अनि चाहिँ एउटा पानी सलल पानी सलल पानी सलल भेना ज्यू त्यो छाता मलाई देऊ पानी सलल, त्यसमा नाचेको मलाई सम्झना छ है। यस्तै यस्तै
गजल सुधा
तपाईँको आफ्नै सखा सुभाष अगमसँग
कार्यक्रम गजल सुधा।
मैले कसैले भनेको सुनेको छु, प्रतिभा दिँदाखेरि अस्तित्वले प्रकृतिले सबै, कुनै मान्छेले प्रतिभा दियो भने साँच्चै सबै चिज दिन्छ अरे, उसले आफूले अब स्पेसलाइजेसन केमा गर्ने तर चाहिँ दिन्छ भने जस्तो तपाईँले अभिनय पनि गर्नुभएको रहेछ।
स्कुल लेभलमा मैले त्यो पनि गरेँ, तर त्यही हो पछि आएर
कुन प्रतिभाले जित्छ
अब मलाई चाहिँ अब यो जुन कला हो नि
हजुर
त्यो कला गला जस्ता कुराहरू मैले पाइन होइन मलाई प्रकृतिले लेखन क्षमता दियो त्यो चाहिँ मान्नुपर्छ न मैले गाउन जाने मैले गजल लेखिया छु तपाईँहरूले गाइदिनुपर्छ म आफूले गाउन जान्दिनँ होइन अब त्यो अभिनयतिर पनि नृत्यतिर पनि म त्यति बढी पछि लागिनँ मेरो बढी समय मैले अध्ययनलाई दिएँ अध्ययन अनुसन्धानलाई दिएँ पछि मैले त्यसले गर्दा पनि त्यतातिर लागिनँ
वैश्यमा स्याल पनि घोर्ले हुन्छ भन्छन् त्यो वैश्यमा एउटा चाहिँ त्यो एउटा चड्किलो एउटा उमेर हुन्छ त्यो उमेरको सम्झना गर्नुहोस् न
मलाई नि अब एउटा कुरो तपाईँलाई भनौँ मेरो वयसको अनुभूति मैले गरिनँ जस्तै भनौँ टिन एजमा टिन एजरका कुरा हुन्छन् नि त्यो बेलामा मैले केटीहरू देखेपछि मलाई डर लाग्थ्यो र म एकातिर फर्केको थिएँ
किन होला
अब समाज पनि त्यस्तै थियो होइन समाज पनि त्यस्तो हामीले
पठित परिवारको मान्छे तपाईँलाई त्यस्तो
अब त्यो होइन पठित परिवारको भएको हुनाले पनि संस्कृत निष्ठ पठित परिवार भयो नि त कुनै केटीसित बोल्यो भने सँगै हिँड्यो भने त मान्छेले कुरा काटिहाल्थ्यो नि
त
पण्डितको छोरो यसो गरे भने होइन त्यसैले पनि म डराउँथेँ केटीहरूलाई देख्दाखेरि कुनै अलि युवती भएका केटीहरू छन् भने डराउँथेँ जस्तै अहिले त अब सारा हुन्छ त्यति बेला हामीले 10 क्लासमा पढ्दा लगभग 48 जना जति थियौँ त्यति बेलाको जमानामा लगभग 30 सालको कुरा हो दुईवटा मात्रै छात्राहरू थिए है र ती छात्राहरूसित हामी एउटै बेन्चमा बस्दैनथ्यौँ उनीहरूको लागि ती दुईवटालाई मात्रै बस्न अलग बेन्च हुन्थ्यो अब हात मिलाउने कुरा त हुँदै हुँदैन थियो टाढाबाट यसो नाम सोध्ने यताउति के छ कसो त भनिन्थ्यो तर हामी नजिक भएर हात मिलाउने या चाहिँ त्यो बेन्चमा सँगै बसेर पर्ने त्यो कुरा हुँदैन थियो त्यस्तो जमाना थियो त्यसले गर्दा पनि र अर्को कुरो त्यो पारिवारिक हिसाबले अलिकति त्यो एउटा सभ्यशिष्ट परिवार पठित परिवार भएको हुनाले पनि कतै कसलाई आरोप लगाऊ लान्छन लगाउला भन्ने खालको कुराहरू पनि हुन्छन् नि होइन त्यस हिसाबले अलिकति म डराउँथेँ बरु पछि बिस्तार बिस्तार
बरु
हजुर त्यसपछि बरु अब अलिकति महिला साथीहरूसित पनि गफ गर्न बोल्न बस्न थालियो तर चाहिँ पहिला त्यो उसमा भएन त्यस्तो केही
पहिलोपल्ट छापिएको रचना कुरा गर्दै हुनुहुन्थ्यो मधुवर्गमा के थियो त्यो
त्यो त गजल हो पहिलोपटक मेरो छापिएको रचना भनेको त मेरो बनासबाट छापिएको हो त्यो चाहिँ जाग जाग भन्ने कविता हो है त्यो अहिले मसँग छैन त्यो हराएको छ मेरो विषयमा थेसिस लेख्नेहरूले पनि अब पाएनन् उनीहरूले त्यो मैले दिन सकिनँ त्यसपछि त मेरो खण्डकाव्य छापि यहाँ नेपालमा राष्ट्रिय स्तरको पत्रिकामा छापिएको कुरा गरेको मैले त्यो मधुवर्गमा त्यो चाहिँ पहिलो गजल नै हो मेरो होइन जिउन त जिएकै छु हाँस्न कहिल्यै पाइन जिउन त जिएकै छु हाँस्न कहिल्यै पाइन त्यसैले त प्रीति गाँस्न कसैसँग रुचाइन नहाँस ए मान्छेहरू बिजोक मेरो देखेर मान्छेसँग कुनै पनि साइन मैले लाइन भोक भोकै अनि त्यस्तै छ अस्मिता नै बेच्यो भने पेट पाल्न पाइन्छ रे तर मैले हातमा बेच्ने गीत कहिल्यै गाइन
होइन
भोक भोकै हिँड्दा एउटा दानी आई जुठो दिए दानी आई जुठो दिए राखा घन श्याम भनी तर मैले खाइन
जिन्दगी
त जिएकै छु हाँस्न कहिले पाइन त्यो चाहिँ मेरो एउटा निराशा पनि छ त्यहाँ र त्यहाँ फेरि अलिकति प्रगतिवादी स्वर पनि छ दुईटाको सम्मिश्रण छ अनुभूतिको कुरा हो पहिलो गजल हो मेरो मधुपर्कमा छापिएको पनि पहिलो रचना हो र मेरो जीवनको पनि पहिलो गजल हो त्यो
पहिलो गजल नै
पहिलो गजल थियो गजलको सिद्धान्तमा लेखिएको हुन त मैले गजलमा हात चलाउन थाले त अब 38 सालतिरदेखि नै हो तर बुझेर गजल मैले 44 सालमा लेखेँ त्यही 44 सालमा लेखेको गजल 45 सालमा मधुपर्कमा छापियो
गजलको कुरा आइहाल्यो गजल शब्द पहिलोचोटि कहिले सुन्नुभयो होला
गजल शब्द सुन्ने भन्दा पनि पढेँ गजल भन्ने शब्द शीर्षकमा पत्र पत्रिकामा पढेँ पढिसकेपछि मलाई मनोब्रजाकीको एउटा गजल बगर पत्रिकामा नकुल सिलवालले सम्पादन गर्ने बगर पत्रिकामा छापिएको थियो त्यो अहिले मलाई सिधै पङ्क्ति यहाँ भनिहाल्न सकिनँ मैले है त्यो पढिसकेपछि त्यसभन्दा अगाडिसम्म मैले गजललाई यो अहिले पनि कतिपयले नाक चेप्ट्याए जस्तै मैले पनि नाक चेप्ट्याउँथेँ यो त ए उर्दूसित सम्बन्धित हो उसो यस्तो पनि के हाम्रो होइन भन्ने हुन्थ्यो मनुपर्चाकीको त्यो गजल पढ्ने बित्तिकै म प्रभावित भएर मैले तुरुन्तै गजल लेखेँ त्यही तुरुन्तै लेखेको गजल मनुपर्कमा छापिएको त्यही हो र त्यही गजललाई जबकि मनुपर्चाकीसित मेरो परिचय नै थिएन होइन मनुपर्चाकीले फेरि 46 सालमा एउटा मधुपर्कमा नै उनको एउटा आर्टिकल गजल गाथा भन्ने एउटा आर्टिकल छापियो त्यहाँ चाहिँ त्यो गजलका मेरो मैले लेखेका त्यो गजलका पङ्क्तिहरू उल्लेख गरेर मनुपर्चाकीले राम्रो सम्भावना भएका राम्रा गजलकार भनेर मलाई उल्लेख गरे जबकि मेरो जीवनमा एउटा गजल छापिएको थियो त्यही एउटा गजलले मनुपर्चाकीले उनले मलाई पनि चिनिएका थिएनन् मैले उनलाई पनि चिनिएको थिइनँ त्यो मेरो प्रशंसा गरेर उनले चाहिँ ती पङ्क्तिहरू 4 पङ्क्तिहरू उद्धृत गरे म एकदमै पुलकित भएँ जसको गजलबाट म प्रभावित भएर मैले गजल लेखेको थिएँ त्यही मान्छेले फेरि जबकि उसको मेरो परिचय नै छैन कुराकानी नै छैन एकै अर्कालाई चिनेको पनि छैन उसैले मेरो गजलको त्यत्रो प्रशंसा गरे फेरि भनेपछि कस्तो विचित्रको संयोग हुँदो रहेछ होइन, यो संयोग थियो कि न मनोवैदाकीले मलाई चिन्नु भएको थियो न मैले मनोवैदाकीलाई चिनेको थिएँ, मनोवैदाकीका मैले धेरै गजल पढेको थिएँ, मनोवैदाकीले मेरो एउटा गजल पढ्नु भएको रहेछ त्यति बेला, त्यही गजलबाट प्रभावित भएर उहाँले त्यही कुराहरू उल्लेख गर्नु भएको थियो।
त्यसपछिको गजलको परिवेश गजल प्रवेशको स्थिति त्यसपछिको कस्तो रह्यो कसरी?
हेर्नु न, अब त्यो मनु त्यो मधुपर्कमा त्यो गजल छापिसकेपछि मलाई त्यो सायद त्यसको प्रतिक्रियामा पनि राम्रो गजल भनेर प्रतिक्रियाहरू पनि आए मधुपर्कमा पाठक प्रतिक्रिया राम्रो गजल भनेर त्यसको प्रतिक्रियाहरू पनि लेखे। त्यसपछि गएर मलाई त्यति बेला चाहिँ मुन पौडेल जनकपुरमा हुनुहुन्थ्यो, उहाँले चाहिँ विजया भन्ने पत्रिका चलाउनु हुँदो रहेछ, उहाँबाट मलाई चाहिँ खबर पठाउनु भयो एउटा गजल तुरन्तै विजयाको लागि दिनु, विजयाले गजल विश्राङ्क निकाल्दैछ भनेर उहाँले खबर पठाउनु। त्यसै ध्रुव मधिकर्मी या कुनै मित्रले हो आरोहण पत्रिका निकाल्नुहुन्थ्यो यहाँबाट, अनि आरोहणको लागि म त्यति बेला तनहुमा थिएँ, आरोहणको लागि एउटा गजल जसरी पठाइदिनु भनेर उहाँहरूले पनि खबर पठाउनु भयो। यसरी धमाधम जताततैबाट चाहिँ मसँग गजलको माग हुन थाल्यो, आह्वान डिमान्ड हुन थाल्यो, जबकि मसँग गजलहरू थिएनन्। मैले चारवटा गजल नलेख्दै 10 ठाउँबाट मसँग गजल माग भएको थियो त्यति बेला,
त्यसले धेरै हौसला दियो,
धेरै हौसला दियो। मैले त जीवन खण्डकाव्य लेखिसकेको मान्छे, 65 फुटका छन्दका कविताहरू लेखिसकेको मान्छे होइन, कथाहरू लेखिसकेको मान्छे, तिनीहरूले मलाई चिनाएकै थिएनन्। 81 एउटा गजलले मलाई कसरी उठायो कसरी उठायो त्यति माथि पुर्याइदियो, अनि त्यसपछि चाहिँ म मेरो बाटो नै गजलमा लाग्यो। यद्यपि अहिले पनि मैले कथाहरू लेख्छु कविताहरू,
सालतिरको कुरा होला त्यो, म अब गजलमा लाग्छु भन्ने कुरा,
त्यो गजलमा लाग्छु भनेर बुझेर लागेको 44 सालदेखि,
निर्णय नै गरेर म गजलकार भनेरै चिनिन्छु भनेर सिद्धान्तहरू सूत्रहरू कसरी पढ्नु भयो?
त्यसपछि गजलहरू हेर्न थालेँ, अनि म त्यस्तो लहै लहैमा लागिनँ, मैले तुरुन्तै हिन्दी र उर्दूका किताबहरू खोजेँ, तुरुन्तै इन्डियामा गएर हिन्दी र उर्दूका किताबहरू मागेँ खोजेँ, अनि तिनीहरूको अध्ययन गर्न थालेँ। मैले यहाँ त त्यतिकै लहै लहैमा लागेर लेखिनँ, काफिया रदीप एकदम बिगारेर लेख्थेँ त्यति बेला, म सुरुमै सचेत भएर काफिया रदीपहरूमा सचेत भएँ, त्यसरी लेख्न थालेँ।
फेरि म तपाईँको हाम्रो अर्को विषयमा जान्छु, त्यो हामी भैँसीको कुरा गर्दै थियौँ, त्यसपछि विवाह कहिले गर्नु हो?
विवाह 34 सालमा।
कति वर्षको हुनुहुन्थ्यो
त्यति बेला? म चाहिँ अब 20-21 वर्षको थिएँ।
अनि प्राध्यापनको सुरुवात?
प्राध्यापनको सुरुवात मेरो लगभग यो 40 सालदेखि, मैले बन्दीपुर क्याम्पस थियो, प्राइभेट क्याम्पस हो, त्यहाँ
जागिर गर्न अरू जागिर गरेको भए पनि हुन्थ्यो किन पढाउन किन त्यो?
मैले फेरि एउटा कुरा आइहाल्यो है, तपाईँलाई सुरुमै पनि मैले भनिसकेको थिएँ, मैले एउटा बच्चैमा नै एउटा लक्ष्य बनाएको थिएँ, म साहित्यकार बन्छु भनेर एउटा लक्ष्य, त्यसपछि मैले चाहिँ 10 क्लासमा पढ्दाखेरि अर्को लक्ष्य बनाएको थिएँ, मैले शिक्षक बन्छु, शैक्षिक क्षेत्रमा सेवा गर्छु भनेर। मैले कुनै हाकिम बन्छु भनिनँ, खरदार मुखिया अथवा सुब्बा बन्छु भने त्यो सोचाइ नै भएन, शिक्षक बनेर शिक्षाको सेवा गर्छु भनेर, त्यो दुईटा मेरा प्रमुख उद्देश्य थिए, त्यही उद्देश्य अनुरूप नै म यस क्षेत्रमा लागे।
शिक्षक बन्न केले प्रेरित गर्यो?
अब मेरो परिवार नै पनि शिक्षक।
10 कक्षामा त्यो प्रण गर्नुको पछाडि के त्यस्तो
होइन, त्यो के भयो आन्तरिक हो, त्यो मेरो अन्तस्करणले त्यही भन्यो, शिक्षक बन भन्यो, र मैले शिक्षक बन्छु भने, र मैले एउटा सफल शिक्षक बन्नुपर्छ, शिक्षा दान गर्नुपर्छ, त्यो खालको धारणा अवधारणा रह्यो, यद्यपि तलब लिइन्छ तर पनि शिक्षा दान महादान हो जस्तो त्यो धारणा।
गजल सुधा
पढाउने सुरुवात कहाँबाट गर्नुभयो?
सुरुवात प्राइमरी स्कुलबाट, जहाँबाट मैले प्राइमरी 1 क्लास भर्ना भएको थिएँ त्यही स्कुलबाट। मेरो शैक्षिक कुरा गर्नुहुन्छ भने, अब शिक्षणको कुरा गर्नुहुन्छ भने पनि, मैले प्राइमरी तहमा 3 वर्ष पढाएँ, निमावी तहमा 2 वर्ष पढाएँ, मावी तहमा 4 वर्ष पढाएँ, त्यही माविमा हेडमास्टर भएर पनि काम गरेँ। त्यसपछि मात्रै लगभग मैले चाहिँ तपाईँको यो 33 सालदेखि 40 सालसम्म स्कुल लेभलमा पढाएँ, पढाउँदै आफ्नो शैक्षिक योग्यता पनि वृद्धि गर्दै पढाउँदै, त्यसपछि 42 सालदेखि चाहिँ म युनिभर्सिटी लेभलमा क्याम्पस लेभलमा आएको हो। त्यसरी मेरो प्राइमरी तहदेखि कन्टिन्यू प्राइमरी मिडिल हाई स्कुल हुँदै अनि क्याम्पसमा, त्यसरी मेरो तलदेखि मानिसहरूको अनुभवहरू छ।
स्कुलमा पढाउनु जाँदाखेरिको कुनै एउटा रमाइलो अनुभव पनि?
स्कुलमा पढाउन जाँदाखेरिका त प्रायः चाहिँ के भन्दा
शिक्षक भनेपछि सबैले नमस्कार गर्थे, खुब
सबैले नमस्कार गर्थे, सर भन्ने नमस्कार गर्ने, अब कतिपयले तपाईँको चाहिँ भनौँ न बाहिर डेरा गरेर बस्ने, जहाँ बाहिर गएँ त्यति बेला त दुध ल्याइदिने, दही ल्याइदिने, कसैले फलफुलहरू ल्याइदिने होइन, त्यो गर्ने, कसैले चाहिँ खाना बोलाउने, त्यो श्रद्धा गर्ने प्रवृत्ति प्रायः गाउँहरूमा बस्दा ती कुराहरू भए।
एक्लै बस्नुहुन्थ्यो?
एक्लै 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 बस्नुहुन्थ्यो। मेरो जीवनमा म अहिले पनि मेरो एकजना मित्र हुनुहुन्छ, मेरा अग्रज, मेरा गुरु हुनुहुन्छ, बालकृष्ण भट्टराई, जसले भैरव क्याम्पसमा पढाउनुहुन्छ। उहाँले मलाई के भन्नुभन्दा, घनश्याम सर चाहिँ वास्तवमा सन्यासी हो, वास्तविक सन्यासी हो, साहित्यमा लागेको, शिक्षण र साहित्यमा लागेको सन्यासी हो भन्नुभयो। उहाँले एकदिन मलाई आश्चर्य लाग्यो, ए बाबा कसरी भन्नुभयो सर तपाईँले यो भने, तपाईँ सन्यासी हो, तपाईँ परिवार त्यागेर बस्न सक्नुहुन्छ यसरी भन्नु। अहिले पनि म प्राय चाहिँ एक्लै नै बस्छु, साधनारत हुन्छु, एक्लै बस्छु, लेख्ने पढ्ने गर्छु।
अहिले ठ्याक्कै अहिलेको कुरा गर्दा, अहिले प्राय तपाईँको रुटिन के हुन्छ?
रुटिन मेरो के हुन्छ भन्दा, म बेलुका धेरै बस्दिनँ। अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ म्यान हेल्दी वेल्दी एन्ड वाइज भन्ने अङ्ग्रेजी वर्ड, त्यो मलाई अत्यन्त, त्यो पङ्क्ति कोटेसन अति मनपर्छ। मैले पहिला हाई स्कुलमा इङ्ग्लिस पनि पढाएँ, यद्यपि मेरो नेपाली विषयमा एमए हो, इङ्ग्लिस हाई स्कुलमा मैले त्यो एट क्लासमा पढाउँदाखेरिमा त्यो इङ्ग्लिस पढाउँदा त्यो पङ्क्ति हो, त्यो त मलाई सिधै दिमागमा कन्ठ छ। मेरो म बेलुका धेरै बसेँ, दस बजीभन्दा उता त म बस्दै बस्दिनँ, तर दस बजीसम्म पनि अति कम बस्छु, 9:30 बजे म सुतिहाल्छु है, र बिहान 3 बजे उठ्छु। रुटिन 3 बजे त म उठ्छु।
के गर्नुहुन्छ?
3 बजे उठेपछि अनि सबभन्दा पहिले त मेरो अब भनौ न अब यो आफ्नो बिहानको नित्यक्रमहरू, त्यो त्यति बेला सुरुमै 3 बजे नै पनि एक प्रकारको नित्यक्रम गर्छु। त्यसपछि गएर मैले चाहिँ एकछिन बसेर पढ्न र लेख्न थाल्छु।
के पढ्नुहुन्छ?
पढ्ने अब यसो हुन्छ, पहिलो कुरो त म आफू शिक्षक पनि हुँ, क्याम्पस लेभलमा पढाउने, मास्टर डिग्रीसम्म पढाउनु पर्ने हुन्छ। त्यसको लागि पनि त्यो पुनर्ता आज कि होइन, जतिसुकै पढाए पनि फेरि नयाँ नयाँ कुराहरू हुन्छन्, त्यो तयारी गरेर जानुपर्ने हुन्छ होइन। त्यो त्यसलाई मैले 1 घन्टा टाइम दिन्छु, 3:30 देखि 3 बजे उठ्छु, नित्यक्रम गरेको त्यो आधा घन्टा कुरो हो, 3:30 देखि 4:30 सम्म म चाहिँ त्यो तयारीमा लाग्छु। 4:30 देखि अनि अलिकति समय फेरि मैले नुहाउँछु होइन, तर जाडोमा अहिले मलाई नुहाउनु हुँदैन, पानी चिसो पानी छुनै हुँदैन, तातो पानी नभइकन, त जाडोमा कमै नुहाउँछु अहिलेदेखि 2 वर्ष जति भयो, नत्र गरिबमा चाहिँ त्यसपछि नुहाउँछु। नुहाइसकेपछि फेरि अलिकति फुर्सदको समय जब हुन्छ म 5:30 सम्म रहन्छु, त्यहाँ त्यो बिचमा लेख्ने पढ्ने गर्छु, अनि म क्याम्पसतिर लाग्छु, अनि क्याम्पसबाट फेरि 10 बजे आउँछु, खाना खान्छु, खाना खाइसकेपछि फेरि खाना आफै पनि बनाउँछु, नभ्याउँदाखेरिमा होटलहरूमा खाइदिन्छु, अनि राम्रो खाएको होटलहरूमा, अनि खाना खाइसकेपछि फेरि मैले चाहिँ त्यो एउटा +2 हेर्नुपर्ने हुन्छ, अब त्यही हो, बाँच्नको लागि चाहियो, त्यहाँ जान्छु र 1 बजेतिर फर्किन्छु, फर्केर आएपछि कोठामा अनि पढ्ने लेख्ने कामहरू गर्छु। अनि अब अहिले भर्खर कम्प्युटर पनि सिक्दैछु, कोठामा एउटा कम्प्युटर राखेको छु, आफ्ना कामहरू कम्प्युटरमा एकछिन खेल्छु, त्यो लेख्ने काम नै कम्प्युटरमा गर्छु। त्यसपछि अनि अध्ययन, लेखन, पठन
दिनभर
नै, र कहीँ कार्यक्रमहरू हुँदा जाने कुरा छुट्टै कुरा हो, र 5 बजेपछि फेरि अलिकति बाहिर निस्किन्छु 1 घन्टा जति, 6 बजेसम्म
त्यतिकै यसो
म तास खेल्न जान्दिनँ होइन, अब त्यस्तो गाउने बजाउने ठाउँहरूमा प्रायः गइँदैन, पहिलो सुरुमा बाल्यकालमा त्यो थियो भने पनि पछि ती सबै टुट्यो, पढ्ने लेख्ने कुराले ती सबैलाई असर पार्यो होइन। मनोरञ्जनको कुराहरूमा म त्यति रमाउँदिनँ अहिले, जति लेख्दा रमाउँछु, जति पढ्दा रमाउँछु, मनोरञ्जनमा त्यति रमाउँदिनँ, त्यस्तो छ।
तर मनोरञ्जन दिने चिज, गाइने चिज गजल लेख्दै हुनुहुन्छ?
त्यो त हो एकदमै।
अनि आफ्नो गजल गाइने, कोही कोही गजल गाएको कार्यक्रमहरू भयो भने त्यहाँ चाहिँ जानुहुन्छ?
त्यहाँ गजल भनेपछि त फेरि हुरुक्कै हुन्छ, त्यो त मेरो लागि त मेरो प्राण भने त होइन, त साहित्य सङ्गीत कला जे भन्यो त्यही घनु तेरा लागि मिठो गजल जिन्दगी, अनि मैले एउटा गजलको शेरमै लेखेको छु होइन, मेरो लागि मेरो जीवनको पर्याय गजल हो।
प्राय प्रत्येक दिन गजलको बारेमा पनि चिन्तन गरिरहनु,
त्यो धेरै, मैले जति बढी अध्ययन गर्छु, मेरो अध्ययनको 75% गजलमा चिन्तन हुन्छ, गजलमा समयको खर्च हुन्छ 75%, त्यसपछि 25% अरूमा हुन्छ।
त्यसपछि गजलमै पिएचडी गर्ने चाहिँ सोच कसरी आयो?
त्यो त मैले जब म मैले चाहिँ भने नि 50 सालमै मेरो गजलमा पिएचडी गर्ने सोच हो। मैले तपाईँलाई भनिसकेँ, मैले जब उर्दू हिन्दीका गजलका कृतिहरू ल्याएर पढ्न थालेँ, नेपालमा चाहिँ सैद्धान्तिक ढङ्गले व्याख्या गर्ने लेख्ने मान्छेहरूको अत्यन्त न्यूनता थियो, अभाव, अझै पनि अभाव छ, जे पायो त्यही लेखेर भएन, सैद्धान्तिक ढङ्गले बुझेर लेखेका कुराहरू त अत्यन्त कम छन्, अहिले पनि भ्रम फैलाउने कुराहरू मात्रै बढी छन्। त्यसैले मैले चाहिँ सैद्धान्तिक ढङ्गले अध्ययन गर्ने क्रममा के सोचेँ भन्दा, मैले गजलका लागि केही गर्नुपर्छ, मेरो अब अर्को सोच आयो क्या, त्यहाँ गजलका लागि मैले केही गर्नुपर्छ भन्ने सोच आइसकेपछि, गर्नैको लागि एउटा बान्ड्री चाहियो, एउटा बन्धन चाहियो, त्यो बन्धन के थियो त भन्दाखेरिमा तपाईँको पिएचडी गरौँ भनेपछि त बाँधियो नि, नगरी सुख पाइएन। त्यो नगरेको भए त मैले म नगर्न पनि सक्थेँ, कतै गजलमा त्यति नलाग्न पनि सक्थेँ होला, होइन? त्यसैले त्यसलाई मलाई मैले आफूलाई बाँध्न, गजलका निमित्त आफूलाई बाँध्न, अहिले पनि मेरो डिलिटको जुन कुरा छ त्यही गजलमा बाँध्नलाई फेरि सुरु गरेको त हो मैले यो 50 वर्षको उमेरमा। अब
विधावारदी भनेको गजल कुनै पनि विषयमा अध्ययन गरेर त्यसबाट एउटा केही केही जिस्ट केही निकालेर के दिने कुरा हो। तपाईँले सारांशमा भन्दा तपाईँले गजलमा अध्ययन गरेर जुन पिएचडी सक्नुभयो, विधावारदी सक्नुभयो, त्यसबाट तपाईँले के दिन खोज्नु भएको थियो?
मेरो अब मैले हिन्दी र नेपाली गजलको विश्लेषणात्मक अध्ययन हो मेरो। पहिलो कुरो त हिन्दी र नेपाली गजलको तुलना पनि त्यहाँ आयो, होइन? हिन्दीमा गजलको स्थिति के छ र नेपालीमा गजलको स्थिति के छ, त्यो कुरालाई देखाउने काम एकातिर मैले गरेँ भने अर्कातिर गजल वास्तविक अर्थमा के हो त र नेपाली गजलको अहिलेको अवस्था के छ त, त्यो कुरालाई मैले दिएको छु। अब थेसिसमा दिने कुरा त्यो हुन्। अब यहाँ मैले जिस्टमा भनौँ भने नेपाली गजल को अहिलेको अवस्था एउटा विकासको गतिमा छ, होइन? यसको भविष्य सुन्दर छ र यो हिन्दी गजल को तुलनामा धेरै पछाडि छ तापनि यसका आफ्ना पनहरू छन् र हिन्दी गजलका भन्दा केही नवीन र केही मौलिक आफ्ना विशेषताहरू पनि छन्। यिन कुराहरूलाई मैले त्यहाँ शोधमा चाहिँ दिएको छु।
अहिले महाविधावारदी गर्दै हुनुहुन्छ, के रोज्नु भयो यसको?
मैले चाहिँ पिङ्गल छन्द र गजलका बहरहरूको तुलना गर्दैन।
यो सबैले बुझ्नुहुन्न पिङ्गल छन्द।
पिङ्गल छन्द भनेको संस्कृतका छन्दहरू, जुन छन्दमा कविताहरू लेखिन्छन् नि, नेपालीमा पनि छन्दमा कविता, भानुभक्त लेखेको रामायण छन्दको कविता हो, अब लेखनाथ पौड्याले लेखेका कविताहरू सबै छन्दका कविता हुन्, अब यो अरू अरू कैयौँ अब देवकोटाले लेखेका महाकाव्यहरू छन्दका कविताहरू हुन्, होइन? ती छन्द र गजलका बहर, गजल बहर भनेको पनि त छन्दै हो, तर गजलका बहर र यी छन्दका बीचमा के कस्ता समताहरू छन् र के कस्ता असमताहरू छन्, यी यी कुराको तुलना गर्दैछु।
हुन्छ त, आजको डाक्टर घनश्याम न्यौपाने परिश्रमीसँग गरिएको कुराकानीको पहिलो भाग यहीँ सकिएको छ र अर्को भाग लिएर आउँदो हप्ता म फेरि उपस्थित हुनेछु। हवस् त, यतिन्जेल तपाईँको साथमा थिएँ म सुभाष अगम। नमस्कार।
गजलका गुलाबी भाकाहरू,
तपाईँका शेर अनि हाम्रा सुरहरू,
गजलको भाकामा आफूलाई चुरलुम्मा डुबाउने गजल सर्जकहरू,
विश्व गजल वाङ्मयको सुन्दर गजल बस्ती गजल सुधा,
तपाईको आफ्नै सखा सुभाष अगमसँग
कार्यक्रम गजल सुधा।
अभिवादन। गजल विधाको उत्थानको निम्ति थालिएको गजलको यो अभियान गजल सुधाको आजको अङ्कमा तपाईँलाई स्वागत। गएको अङ्कमा हामीले डाक्टर घनश्याम न्यौपाने परिश्रमीसँग कुराकानी गरेका थियौँ र त्यति बेलाको बाँकी कुराकानीको अंश आज प्रस्तुत गर्दैछौँ। अहिलेसम्म अध्ययनको क्रम जो एउटा एउटा बिन्दुमा त पक्कै नै पुगेको छ, के पाउनु भएको छ? के गजल पृथकै हो र हाम्रो नेपाली भाषाको अथवा हाम्रो शास्त्रीय छन्द पृथकै हो के छ?
अब यसो हो, शास्त्रीय छन्द र गजलका बहरहरूका बीचमा धेरै कुराहरू मिल्दा जुल्दा छन्।
पर्सेन्टेजमा भनिदिनुहोस् न कति जति?
मैले अहिलेसम्म 50 वटा जति तुलना गरेर पाएको छु, उस्तै एउटै रूप 50 वटा जति मैले तुलना गरिसकेँ। विभिन्न पत्र पत्रिकाहरूमा पनि मैले लगभग 20-22 जना, तर यसभन्दा अगाडि पनि पत्र पत्रिकाहरूमा मैले मेरा आर्टिकलहरूमा आइसकेका छन् यी कुराहरू, मेरा कैयौँ कार्यपत्रहरूमा पनि कुराहरू आइसकेका छन् भने चाहिँ
अधिकांश मिल्छन्।
त्यो हाम्रो त्यसैले यो संस्कृतको छन्दहरू भनेका त यहीँबाटै उता गएका छन् छन्दहरू। त्यसरी संस्कृतको छन्द मैले यहाँसम्म कि एकचोटि जापानीजहरूसित बसेँ, जापानमा प्रयोग हुने छन्द पनि एउटा संस्कृतसित ठ्याक्कै मिल्ने, उनले सुनाएको कविता र यताको छन्दको कविता ठ्याक्कै मिल्ने त्यस्तो खालको मैले पाएँ होइन। त्यसैले संस्कृतको छन्दहरू भनेका धेरै प्राचीन छन्दहरू हुन्, वैदिक युगदेखिका छन्दहरू हुन्। अब ती तिनबाट विश्वकै साहित्य, विश्वकै भनौँ छन्द जगत प्रभावित छ, मलाई त्यो लागिरहेको छ अहिले।
र तपाईँ अब के निष्कर्षमा पुग्दै हुनुहुन्छ?
अब मैले त्यही निष्कर्ष भनेको त तुलना गरेर देखाइदिने हो, यो आसन कसरी नगरेका कुरो, ओहो यता उर्दू फारसीका अरबीका बहर र यता संस्कृतका छन्द उस्तै हुँदा रहेछन्, एउटा कुरो नयाँ पाठकहरूले त त्यो पायो नि, अबको पाठकहरूले त्यो पाउने भयो नि त है। त्यसपछि यी वास्तवमा के उर्दू फारसीबाट संस्कृतमा आयो कि संस्कृतबाट त्यता गयो त भन्ने कुरामा मैले निष्कर्ष के निकाल्ने हो त भन्दा, मेरो निष्कर्ष भनेको संस्कृतबाट त्यता गएका हुन्, त्यो एउटा निष्कर्ष निकाल्छु। र अब त्यो तुलनाका कुराहरू
साँच्चै नै हामी त्यो पूर्वीयहरूको लागि एउटा गौरवको कुरा पनि हो कि हामी पूर्वीय संस्कृति मान्नेहरूलाई हाम्रो पूर्वीय शास्त्रीय संस्कृति चाहिँ उता गएर विकास भएर गजल
उर्दू फारसी जस्ता अरबी जस्ता भाषाका उसमा पनि पुगेको रहेछ हामीले भन्छौँ।
त्यहाँ गएर त्यति सुन्दर भएर
त्यो सुन्दर भयो, त्यहाँ लचकता, त्यहाँ कन्सेसन भन्छ इङ्ग्लिसमा, त्यहाँ लचकता उदारता, यहाँ कठोरता, यहाँ के भनिएको छ भन्दा अपि मासम मसम कुरिया छन्दो भङ्गम नकारयत भनेर यहाँ भनेको छ। बरु मासलाई मस बनाऊ छन्द भङ्ग नगर भन्छ यता। उनीहरूले के भन्छ भन्दा मात्रा गिरावट भन्ने एउटा नियम छ, त्यो मेरो अहिलेको नयाँ किताबमा च्याप्टरै छ एउटा, त्यसमा तपाईँले पछि हेर्नुहुनेछ।
मात्रा गिरावटलाई उनीहरूले के भन्छ?
उनीहरूले मात्रा गिरावट भनेको मात्रा गिरावट नै भन्छ उनीहरूले, मात्रा गिरावट भनेको कन्सेसन इङ्ग्लिसमा भन्छ। त्यसको उदारता जस्तै कतिपय दीर्घलाई ह्रस्वको रूपमा पनि लिन सकिने, कतिपय ह्रस्वलाई दीर्घको रूपमा पनि लान सकिने होइन। छक्के के लुकिएको भन् तपाईँ अघि मेरो गजल गाउनु भयो नि, छक्के के लुकिएको सजल्ती नयनमा होइन, छक्के के अघिल्लो के रसो भइरहेछ पछिल्लो के दीर्घ भइरहेछ होइन, छक्के के हुन्छ त्यहाँ दीर्घ नै छ। जस्तै अब म त मेरो दिलको धड्कन तिमी हो, मेरो दिलको धड्कन मेरो मे दीर्घ हो तर यहाँ रसो भइरहेछ, मेरो दिलको धड्कन तिमी हो म बाँचेको जीवन को पनि यहाँ दीर्घ हो त रसो भइरहेको छ। त्यो कुराहरू गजलमा छुट दिइएको छ, जबकि गाउन मिल्यो नि, मेरो दिलको धड्कन तिमी हो म बाँचेको जीवन तिमी हो भन्दा गाउँदा पनि अप्ठ्यारो छ छैन। त्यो सरलता, त्यो उदारता, त्यो लचकतालाई उनीहरूले अवलम्बन गरे। कुनै पनि कुरो के हुन्छ भन्दा घिसिँदै जाँदा त्यहाँ चिप्लिन्छ, त्यहाँ सुन्दर हुन्छ, चिल्लो पनि हुन्छ होइन। यहाँ खस्रो थियो भने त्यहाँ चिल्लियो, त्यही कुरो फेरि आयो यता,
त्यति सुन्दर एउटा गजल विधा भनेर
आयो। ती कुराहरू मैले दिने
गजलमै अब मिस्यौँ हामी। गजलभित्र फेरि गजलका कुरा गर्दाखेरि प्राय कति पहिले साथीहरूले फेरि यो गजलमा अहिले साह्रै फोहोर भइसक्यो, गजल विधाभित्र पनि फेरि चाहिँ अब स्रष्टा स्रष्टाभित्र बिचको पनि लडाईँ र फेरि छन्द र बेछन्दका कुराहरूको बिचको पनि लडाईँ, कस्तो यो राजनीति जस्तै भयो फेरि गजल विधा साहित्य विधातिर भन्छन्। गजलमा एकातिर छन्दमा लेख्नेहरू छन्, अर्कोतिर छन्दमा नलेख्नेहरू छन् होइन, एकदम उमेर पुगिसकेका लेखकहरू पनि छन्दमा अब त्यो सानो सुरुबाट लेख्न थाल्नु भएन अनि फेरि आउँदैन र त्यस्तो गरिरहनु भएको छ। र फेरि अहिले केही विद्यार्थी साथीहरू हुनुहुन्छ जो चाहिँ क्याम्पस स्तरमै अहिले छन्द पढिरहनु भएको छ, उहाँले चाहिँ छन्द लेख्न सक्नुहुन्छ र उहाँहरूले फेरि ठुलालाई के अरे चाहिँ खिसी गर्ने खालको प्रवृत्ति देखिन्छ कतै, फेरि कतै फेरि छन्दमा लेख्ने अग्रजहरूले फेरि चाहिँ यी छन्दमा नलेख्नेहरू लेख्ने नै होइनन् भन्ने यो खालको विवादको कुरा छ नि सर, त्यसलाई कसरी हेरिरहनु
भएको? विवाद किन गर्नु पर्यो? पहिलो कुरो गजल बहरमा लेखिन्छ, बहर भनेको छन्द हो, यो त बुझ्नै पर्यो होइन। जसले म बहरमा लेख्दिनँ भन्छ, किन लेख्दैनस् तैँले गल्ती गरिस् भन्ने म गाली गर्ने परिस्थितिमा छैन, उसको छुट हो। अहिलेको जमाना जो जुन ट्र्याकबाट हिँडोस् हिँडोस् त्यसै जानुपर्छ। तर मेरो निर्देशन के हुन्छ भन्दाखेरिमा गजल कुनै न कुनै बहरमा बद्ध हुनै पर्छ, त्यसले बहरमा लेख, मैले निर्देशन गर्दा त्यो गर्छु। र म लेख्दिनँ भन्छ भने किन लेख्दैनौ, तिम्रो गजल गजल भएन, यसरी म गाली गर्ने परिस्थितिमा कहिले पनि छैन, म गर्दिनँ। हिजोको परिस्थितिमा त्यस्तो थिएँ होला, तर म मैले आफूलाई धेरै चेन्ज गरिसकेको छु। त्यो कसैले गद्य गजल लेख्छु भन्छ भने लेखोस् न, त्यो भोलिको पिँढीले त्यसलाई स्वीकार्नु पर्यो। र त्यो गजलसित सम्बन्धित एउटा समीक्षा जगतले, आलोचना जगतले स्वीकार्नु पर्यो त्यसलाई, उसले लेख्न त छुट्छ नि त। गद्य गजल लेख्छु भने पनि दिनुहोस् न होइन। त्यसैले यो विवाद गर्नुपर्ने बेकार कुरा हो, विवाद गर्नु हुँदैन। तर गजल राम्रो लेख्छु भन्न चाहनेहरूले बहर बुझ्नुपर्छ, बहरमा पनि मैले नवीन कुराहरू दिएको छु, नेपाली बहर भनेर मैले कैयौँ चाहिँ नेपाली बहरका सूत्रहरू दिएको छु मैले मेरो आफ्ना कार्यपत्रहरूमा। मैले त्यो संस्कृतको के गरेँ त्यो अरबी फारसीकै बहरलाई मात्रै अप्नाउनु पर्छ भन्ने छैन, हामीले नवीन ढङ्गका बहरहरू बनाउन सक्छौँ। तर त्यो नवीन ढङ्गका बहरमा के हुनु पर्यो भन्दा अक्षरको एकरूपता, उच्चारे अक्षरको एकरूपता। तपाईँ आफै गाएको हो नि सुभाषजी, उच्चारे अक्षरको एकरूपता भयो भने गाउन कति सजिलो हुन्छ र त्यहाँ एकरूपता भएन भने गाउन कति अप्ठ्यारो हुन्छ, होइन? त्यसैले त्यो कुरा बुझ्नु पर्यो। त्यसैले चाहिँ गजल भनेको शास्त्रीयतासित सम्बन्धित हो, शास्त्रीयता भन्ने बित्तिकै त्यहाँ चाहिँ त्यो एउटा पन त हुनै पर्छ, नत्र त आधुनिक गीत गाए जस्तो त गजल त हुन त सक्दैन, सक्ला र नभए त्यसलाई आधुनिक गीतै भने त भएन, किन गजल भन्नु पर्यो? आधुनिक गीत लेखेर गजल भन्नु त भएन नि, त्यसलाई आधुनिक गीतै भन्दा राम्रो नि त।
एउटा प्रश्न सोध्न मन लागेको पनि छ, नलागेको पनि जस्तो पनि छ कि गजललाई परिभाषित गर्न भन्छन् कसैले, गजललाई परिभाषित गरिदिनुहोस् भन्छन्, परिभाषाभित्र कैद गरिदिनुहोस् न, कस्तो कसरी परिभाषित गर्नुहुन्छ?
अब गजललाई परिभाषाभित्र कैद गर्ने भनेको के त भन्दा, सबभन्दा पहिले मैले यसलाई सूत्रात्मक ढङ्गले भन्न चाहे भन्दा, मैले भाषामा ज्याउन भन्दा सूत्रात्मक ढङ्गले भन्न चाहन्छु म, सबभन्दा पहिले गजलमा लय हुनुपर्छ
एउटा कुरा,
त्यसपछि दोस्रो गजलमा काफिया अनिवार्य हुनै पर्छ, काफिया भएन भने, लय भए पनि, रदीप भए पनि, सबै कुरा गजलकै सूत्रमा लेखिए पनि गजल हुँदैन काफिया भएन भने, काफियाहीन गजल हुनै छैन। त्यसैले मैले के भने भन्छु त, काफिया गजलको मुटु हो भने लय गजलको फोक्सो हो भन्छु मैले। फोक्सो र मुटु दुईजनाले काम गर्नु पर्यो नि, फोक्सोले काम गरेन भने त मान्छे बाँचिन्न नि, मुटुले काम गरेन भने बाँचिन्न। त्यस्तै गजल बाँच्नको लागि लय र काफिया यी दुईटा हुनै पर्छ है। त्यसपछि तेस्रो कुरा के त भन्दा, गजलका प्रत्येक शेरहरू स्वतन्त्र हुनै पर्छ। एउटा शेरको कुरा अपुग भएर अर्को शेरले दिने होइन, एउटा शेरले जे भन्छ त्यो कुरा त्यो टुङ्गियोस्,
सकलमा सकल,
सकलमा सकल, सकलमा सकल, सकल भनेको टुक्रो र सकल भनेको सबै। त्यसैले चाहिँ एउटा टुक्रामा धेरै कुरा दिइहाल्नुहोस् एउटा कुरा, अनि अर्को शेयरमा फेरि अर्को कुरा भन्नुहोस्, या त्यही विषयवस्तुको भए तापनि अर्को अनुभूति भन्नुहोस्। मैले के भन्ने गरेको छु भन्दा नि, कसैले प्रेमको विषयमा गजल लेख्यो, पाँचवटा शेरमा प्रेमको विषयमा गजल लेख्यो भने एउटै अनुभूतिका पाँचवटा शेर बनाउन खोज्छ भने त्यो गजलकार असफल गजलकार हो। पाँचवटा शेरको एउटा प्रेमको गजल लेख्न चाह्यो भने उसले प्रेमका पाँचवटा पृथक पृथक अनुभूतिहरू त्यहाँ दिनु पर्यो, प्रत्येक शेरमा फरक फरक अनुभूति हुनुपर्छ। त्यसैले विषयवस्तुको स्वायत्तता, स्वतन्त्रता, प्रत्येक शेरमा स्वतन्त्रता हुनुपर्छ, त्यो एउटा विषय। अब एउटा कवितामा एउटै विषयवस्तु हुन्छ टोटल माथिदेखि अन्तिमसम्म, तर गजलका शेरमा भएन। गीतमा एउटै विषयवस्तु हुन्छ, गजलका शेरमा त्यो हुनु हुँदैन।
गजल सुधा
यति तिनवटा कुरा भयो, भयो लय हुनु पर्यो, काफिया हुनु पर्यो,
प्रत्येक शेरहरू स्वतन्त्र हुनु पर्यो, यति तिनवटा कुरा प्रमुख रूपमा बुझ्नुहोस्। त्यसपछि कोमलता होइन, हार्दिकता, अब यी धेरै कुराहरू छन् होइन, ती त धेरै धेरै
कुराहरू जोड्ने
कुराहरू छन्। तिनवटा कुरा त नभई नहुने कुरा, गजल यी तिनवटा कुराहरू।
गजल भित्र अहिले चाहिँ फेरि गायनको कुरा चलिरहेछ, गजल अब भन्नु सबैलाई थाहै छ कि गजल लेखन साह्रै अगाडि बढिसक्यो, गायन अगाडि बढ्न सकिरहेको छैन होइन। गजल गायनमा फेरि एकातिर केही समय अगाडि हजुरले पनि गरेको त्यो मैले आलोचना सुनेको छु र अरूबाट पनि, कि एउटा गजलको एल्बम कनि कोथे एउटा कलाकारले निकाल्यो, अनि फेरि केही गजलका अब त्यो समीक्षकहरूले यो बहरमा छैन, उसले राम्रो गाउन सकेन, बहरमा भएन, यो गजलको एल्बम सफल एल्बम भएन भनेर समीक्षा गरिदिँदाखेरि बिचरा अब कहिल्यै यत्रो यो पप हिपहपले च्यापिरहेको अवस्था, दोहोरीले च्यापिरहेको अवस्थामा गजल एउटा उठ्न नसकिरहेको एउटा टुसो बल्ल बल्ल उठ्न खोजिरहेको हुन्छ बिचरा एउटा एल्बम लिएर, र तिमीले गाएको छन्दमा भएन भाइ, यो चाहिँ अब समालोचनात्मक रूपमा हेर्दाखेरि गजल भएन भनिदिँदाखेरि साह्रै नमिठो पनि मान्नेको मैले कलाकारहरू भेटेको छु, जस्तो शिव परियारजीले चाहिँ यो अनुभव मलाई सुनाउनु भएको छ, के भन्नुहुन्छ यसमा?
ए एकदमै म एउटा कुरो भनिहाल्छु, शिव परियारजीले मेरो चाहिँ त्यो तिमीलाई भेट्ने के कुन चाहिँ गाउनु भएको थियो उहाँले चिठी पत्रद्वारा
खबर मात्र
यति श्रोताहरूले मन पराए थियो, अन्त पछि उहाँले त्यसलाई हटाउनु भयो क्यारे, आफ्नो एल्बमहरूमा राख्नु भएन, बन्धनमा गर्नुभएको थियो फेसबुकमा, किन राख्नु भएन मलाई थाहा छैन। त्यो गजललाई यति श्रोताले मन पराए, बाहिर मफसलमा पनि यति धेरैले मन पराए, पछि काठमाडौँ आउँदा पनि काठमाडौँकाले पनि ल्याउनुहोस् त्यो शिव परियारले गाएको गाएर सुनाइदिनुहोस् त
हामीले पनि बजायौँ
हैन, त्यो कुराहरू आएको छ। शिव परियारजीले को मिठो स्वर छ, त्यसमा संगीत राम्रो छ, त मैले सिधै के भनेको थिएँ भन्दा सूत्रात्मक ढङ्गले गाउन सक्नु भएन, त्यो उहाँको कमजोरी होइन, उहाँलाई त्यो निर्देशन गर्ने मान्छेहरूको अभाव हो। अहिले पनि त्यो त्यो अभावहरू छन्। शिव परियारजीले जे गर्नुभयो त्यसको लागि त म ऋणी छु, मेरो गजलको उहाँले गाउनु भएको थियो, तर सूत्रात्मक ढङ्गले उहाँले गाउनु सक्नु भएको थिएन। तपाईँले जुन चाहिँ छक्के के लुकेको गाउनु भएको छ त्यो सूत्रात्मक ढङ्गले गाउनु भएको छ। गजल पप शैलीमा पनि गाउनुहोस् न, तर सूत्र नबिगार्नुहोस्।
सूत्र भनेको एउटा कुनै पङ्क्तिलाई गुनगुनाइदिनुहोस्।
अब जस्तै नजी भर के देखा न कुछ बात की, जस्तै फउलुन 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 मफा,
हैन सूत्र कहाँ थियो सर?
फउलुन नजी भर फउलुन, फेरि नजी भर के फउलुन, नजी भर के देखा त्यो पनि फउलुन, नजी भर के देखा न कुछ बा त्यो पनि फउलुन, तकी मफा,
यो टुक्रो टुक्रो बनाएर सबैले गाउनुपर्छ कस्तो
त्यो हो नि त। त्यही भएर त मैले यो गजलमा अहिलेसम्म नेपालमा सुभाषजी गजल गायनका लागि निर्देशन गर्ने मान्छे भएन। म मफसलमा छु, म साँच्चीकै राजधानीमा भएको भए मैले निर्देशन गर्थेँ, मलाई गाउन आउँदैन तर गाउन निर्देशन गर्न सक्छु मैले। प्रत्येक कुनै तपाईँको चाहिँ जगजित सिंहको गजल यहाँ सुनाउनुहोस् र मैले प्रत्येक गजलको यो सूत्र हो यो सूत्र हो भनिदिन्छु, यो सूत्रमा यो गाइएको, यो सूत्रमा यो गाइएको, ठ्याक 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 भनिदिन्छु मैले। सबै सूत्रहरू मलाई थाहा छ, मैले जति गजल लेख्छु त्यही भएर सूत्रमा लेख्छु मैले पनि। तर अब यहाँ सूत्रमा गाउने मान्छेहरूको अभाव भयो, अत्यन्त अभाव भयो।
सूत्रमा गाउने भनेको के हो त्यो फेरि पनि एकचोटि भनिदिनुहोस् न।
सूत्रमा गाउने भनेको यहाँ गजल भनेको सूत्रमा नै लेखिन्छ, बहर भनेको नै सूत्रमा हुन्छ।
फउलुन फउलुनबाट बनेको छ होइन, त्यो फउलुन त्यो नमा चाहिँ टक्क टक्क चाहिँ अडिनु पर्ने हो।
फउलुन फउलुन त्यो फउलुन चारमै जस्तै छक्के के लुकेको सजल्ती नयाँमा तपाईँले गाउनु भएन
हजुर,
छक्के के लुकेको त्यहाँ फउलुन 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 चारबाट त्यो सूत्र बनेको छ।
ती तिनवटा अक्षर पछि अडिनु पर्यो,
अडिनु पर्यो। अब त्यो मफाइलुनको हुन्छ, जस्तै यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्, मफाइलुन 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 मफाइलुन।
अब मफाइलुन जस्तो यो गाउँदाखेरि मफाइलुन मफाइलुन गर्दाखेरि यसरी यो यसरी गाउनु पर्ने छ।
सूत्र नबिगारेर तपाईँ अर्को पनि गर्न सक्नुहुन्छ,
लयको कुरा भयो, मफाइलुन भन्ने छ होइन, मफाइलुन त्यहाँ अडिनु पर्ने छ। तर कुनै गायकले मफाइलुन भन्यो भने
यीलाई दीर्घ गर्नुभयो, अलिक छिटो गर्नुभयो तपाईँले, मिल्छ त्यो मिल्यो, लय त आफ्नो गर्न सक्नुहुन्छ, यीलाई छिटो गर्नुभयो तपाईँले, छिटो नगर्नुहोस् कि त मफाइलुन भन्ने अर्को हुन्छ, फेरि त्यो छिटो गर्ने पनि हुन्छ। अहिले यहाँ मफाइलुनको
ए त्यो त्यो
इलुन पनि छ, एउटा एउटा मफाइलुन पनि छ,
त्यो तानतुन गर्दाखेरि अर्कै बनाउनु पुग्छ कि
पुग्छ, अर्कोमा पुग्छ,
त्यो चाहिँ मिस्टेक भयो,
मिस्टेक भइहाल्यो सूत्र। त्यही हो, त्यो गजलमा त तपाईँले एउटा पङ्क्तिमा तपाईँले सङ्गीत गरेपछि अन्तिमसम्म त्यही सङ्गीतले काम गर्यो, गीतहरूमा त्यो हुँदैन। गीतहरूमा प्रत्येक पङ्क्तिको लागि अलग 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 तपाईँले लय हाल्नु पर्यो, मेलोडी के के गर्नु पर्यो। गजलमा तपाईँ एउटा पङ्क्तिमा सुरुको एउटा पङ्क्तिमा जसरी तपाईँ सूत्रबद्ध गर्नुहुन्छ लास्टसम्म त्यही।
सुन्नुहोस् न, हाम्रो यो यो कुरा धेरै साथीहरूले सुनिरहनु भएको छ, गायक साथीहरू पनि सुनिरहनु भयो होला सायद,
अब मैले आनन्द कार्कीसँग एकचोटि एक दुईचोटि भेटेँ भने उहाँसित मैले कतिपय कुराहरू राखेँ पनि, खै उहाँले पनि मलाई त्यति चासो दिनु भएन होला, उहाँ खुसी चाहिँ हुनुभएको थियो मेरा दुई चारवटा गजल राख्नुभयो पनि, खै पछि फेरि मैले सम्पर्क गर्न खोजेँ।
ठिक छ, आज हामीलाई धेरै साथीहरूले धेरै गायक साथीहरूले सुनिरहनु भएको हुनसक्छ, तपाईँले यहीँबाट पनि केही खालको निर्देशन गरिदिनुहोस् न, फेरि पनि एक दुईवटा पङ्क्ति भनेर।
अब
गायनको गायनको जुन यो शुद्धको सूत्रको कुरा भइरहेछ, एकातिर फेरि यो तपाईँले जुन यो सूत्रको कुरा गर्नुभयो, अनि के सूत्रमा छैन भने गजल भएन त?
सूत्रमा छैन भने अक्षरमा हुनु पर्यो, अक्षरको एकरूपता हुनु पर्यो।
ए अक्षर जस्तो माथि चाहिँ 14 अक्षरको छ, अक्षर मिलेको छ भने,
अक्षर मिलेको छ भने त्यहाँ पनि के भन्दा कति अक्षरमा तपाईँ एकचोटि रोकिनु भयो त्यति त्यति अक्षरमा तपाईँ रोकिनु पर्यो। तपाईँ जस्तै मानौ उसको ललजन रावलको त्यो बन्द एउटा खाम थियो भने तपाईँलाई सम्झना छ, बाहिर के थियो कुनै भित्र मेरै नाम
नाम थियो
नखोलेरै राखियो। अब यहाँ नखोलेरै राखिएको त्यो गाइएको छ, गीत झैँ गाइएको छ, नखोलेरै राखिएको बन्द एउटा खाम थियो, चार चार अक्षरमा त्यहाँ स्ट्रेस रोकिनुपर्छ, हरान हुन्छ।
मसँग म व्यक्तिगत रूपमा म आफू पनि गायक भएको हुनाले मसँग एउटा अनुभव छ। मैले देवी नेपालको गजल महारे रूपमा तिम्रो भन्ने गाएँ रेडियो नेपालमा रेकर्ड गरेँ। त्यो रेकर्ड गर्ने क्रममा एउटा शब्द साह्रै त्यो वार्ता भन्ने शब्द थियो, त्यो साह्रै नै मलाई त्यो गाउन उचितै लागेन कि। त्यो मलाई गाउँदाखेरि साङ्गीतिक रूपमा त्यो सङ्गीत गर्दा मिठो लागेन र मैले कुरा भनेर राखेँ। त्यसपछि देवी नेपाल सरका शुभचिन्तकहरूले यो गजल सुनेका, मैले गाउनुभन्दा अगाडि सुनेका साथीहरूले सुभाषी त्यो किन कुरा राखेको, कुरा राखेर छन्द भङ्ग भयो भन्दै हुनुहुन्थ्यो, तर मेरो हृदयको कुरा गर्नुहुन्छ नि, त्यो वार्ता मलाई शब्द मनै परेन अनि मैले राखेँ। अब यस्ता कुरालाई कसैले आएर चाहिँ यो सुभाषले चाहिँ छन्द भङ्ग गर्यो भन्ने भन्ने कि नभन्ने कि के,
अब कुरा भन्दा वार्ता त्यहाँ अब चाहिँ वार्ता इलुनको सट्टामा हो, त्यो दीर्घ दीर्घ नै हो, कुराले त कु रस्व भयो। त्यसले तपाईँले कि कुरालाई वार्ता भन्दा अप्ठ्यारो अथवा सुर्ती मधुरता पनि भएन, त्यो राजनीतिसित निकट भयो, त्यसले गर्दा साङ्गीतिक जगतसित साङ्गीतिक जगतमा यो नमिठो पनि लाग्यो, स्वाभाविक कुरो हो तपाईँको। त्यही भएर गजल स्रष्टाहरूले गायकहरूलाई मनपर्ने खालका तर सूत्रमा मिल्ने खालका शब्द हालिदिनु पर्यो नि त। तपाईँले त्यस्तो अवस्था के गर्नुपर्छ, जगजित सिंहले एउटा अन्तर्वार्तामा भन्नुभएको छ, कुनै शब्द चेन्ज गर्नु पर्यो भने जगजित सिंहले के गर्यो भन्दा लेखकलाई तपाईँले यसलाई सकेसम्म अर्को शब्द खोजिदिनुहोस् यही सूत्रमा मिल्ने, नभए म खोज्छु भनेर स्वीकृत लिनुहुन्छ। एउटा अन्तर्वार्ता उहाँको मैले सुनेको छु होइन, त्यो जगजित सिंहले
भनेपछि गायक
सूत्र नभइकन गाउँदै आउँदैनन् जगजित सिंहले। जगजित सिंहले यहाँ हुन्छ नेपालीमा एउटा गायक, त्यो उनले कसरी गाएको ढङ्गले गाए मलाई थाहा छैन, हिन्दी र उर्दूको उनले जति गाए त्यो सूत्र बिनाको उनले गाउँदै गाएका छैनन्। उनको अन्तर्वार्ता लिखित अन्तर्वार्ता पनि मैले पढेको छु, म त गजलको अनुसन्धाता नै भएँ होइन, त्यसैले सूत्र बिनाको उनी हिन्दीमा उर्दूमा गाउँदै गाउँदैनन्। र उनले गजलकारलाई सबभन्दा पहिले सोध्छन् कुन सूत्रमा लेख्नु भनेर सोध्छन्, यो सूत्रमा भनिसकेपछि अनि चाहिँ शब्दलाई चेन्ज गर्नु पऱ्यो भने उनले आफै ल यो सूत्रसित मिल्ने शब्द भनेर, जस्तै वार्ता र कुरामा कु रस्व भयो, वार्तामा वा दीर्घ छ, अब त्यहाँ कुलाई तपाईँले दीर्घ उच्चारण गरेर लानु पर्यो, त्यहाँ अलिकति अलिकति अनिजी अलिकति नमिठो जस्तो
उच्चारणको कुरा भन्नुहोस् न, कस्तो हो उच्चारण भनेको,
उच्चारणको अब दीर्घलाई लङ उच्चारण हुनु पर्यो, लङ लामो, अब तपाईँले कुरा गर्नु पर्यो त्यहाँ, भन्नुहोस् त एकचोटि पङ्क्ति भन्नुहोस् त वार्ताको सत्ता।
मैले गाउँदा कसरी गाएको थियो भने कुरा यस्तो थियो,
कुरा कु भयो नि त, कुरा त भएन नि,
भएन
कुरा हुनु पर्यो भने कु लङ लङ भयो नि त, जबकि रसु लेख्दा रसु
मिल्यो,
त्यो अब गाउँदा मिलाउनु भयो,
ए गाउँदा मिलेको
हो, त्यो त्यही हो गायकको क्षमता भनेको त्यही हो। त्यसरी तपाईँले यदि लेखकले गलतै लेख्यो भने पनि तपाईँले गाउँदा त्यसलाई मेलोडी तानिदिनु पर्यो, त्यो पनि छुट हुन्छ, त्यही हो कन्सेप्सन भनेको, त्यही हो मात्रागिरावट भनेको, रसुलाई दीर्घ बनाउनु भयो,
ए भनेपछि यो लौ लौ मिलेको मान्नु पर्यो होला।
तपाईँले वार्तालाई कुरा गर्दा सूत्रमा मिलाएर गाउनु भयो, तर त्यो अर्थ लेखनको हिसाबले त्यो कुरा अशुद्ध छ, त्यो क्षमता हुनु पर्यो।
गजल सुधार
अझै अझै गायन सम्बन्धी अरू कुनै शब्दहरू तपाईँको त्यो कुनै अरू गजलको पङ्क्तिबाट भनिदिनुहोस् न।
अब मैले कुनबाट जस्तै केही तपाईँले चाहिँ
एकान्तमा एक्लै पर्दा मैले गाएको थिएँ,
अब एकान्तमा एक्लै पर्दा यो चाहिँ के छ भन्दाखेरिमा तपाईँको चार चार अक्षरको हो यो
है,
चार एकान्तमा मा रोकिनु,
म साथीहरूलाई गाए सुनाउन चाहन्छु, एकान्तमा एकलै पर्दा सम्झे तिमी लाई प्रिया,
यहाँ तपाईँको के छ, एकान्तमा चार अक्षर, एकलै पर्दा फेरि चार अक्षर, सम्झे तिमी तिमी चार अक्षर ला ई प्रिया होइन, त्यहाँ तपाईँ लालाई यता तान्नुभयो, पाइन्छ त्यो, त्यो हुन्छ, त्यो गायकको आफ्नो कला हो त्यो होइन, तपाईँको त्यो तपाईँको व्यक्तिगत कला हो त्यो
होइन,
त यसरी चार चार अक्षर, यो सोह्र अक्षरमा लेखेको छ, एक अक्षर पनि फरक छैन, तपाईँ लास्टसम्म कुनै गाउनुहोस् एक अक्षर पनि फरक छैन, एउटा अक्षर फरक भयो भने त्यहाँ गाउँदा तपाईँ बिग्रिहाल्छ, सोचै बिग्रिन्छ, त्यसैले त्यहाँ तपाईँ सूत्रबद्ध ढङ्गले गाउनु भएको छ, नेपाली बहर हो त्यो, त्यो शास्त्रीय संस्कृत बहर अथवा के अरे अरबी फारसी बहर होइन, त्यो नेपाली बहर हो, मैले नेपाली बहरका पनि भने नि, मैले धेरै नेपाली बहरहरूका पनि सिद्धान्तहरू बनाएको छु मैले,
अनि फेरि यदि छन्दमा छैन भने कम्ती पनि अक्षर मिल्नु पर्छ,
अक्षरको एकरूपता र या मात्राको एकरूपता, अक्षरको एकरूपता पनि मिलेन भने मात्राको एकरूपता,
मात्राको एकरूपता भनेको
के, मात्राको एकरूपता भनेको के भन्दाखेरि तपाईँको यो मलाई सम्झना छ एउटा के भन्दा तितली पङ्क्ति कर्ते बाते गुल, कस्तो अलि ठ्याक्कै सम्झनामा आएन मलाई, मात्राको एकरूपता जस्तै भन्ने बनारस हो कि काशी, होइन सत्य बिनाको दिल अभिलाषी बन्न प्रत्याशी भन्ने छ। केही नूतन केही पुरातन, केही केही नूतन केही पुरातन, भन्ने बनारस हो कि काशी, होइन भन्ने बनारस हो कि काशी, केही नूतन केही पुरातन, केही पुरातन सात अक्षर भयो, भन केही नूतन पाँच अक्षर भयो, तर लयमा बिग्रिया छैन,
होइन
यसलाई मात्रा मात्राले पाँचवटा अक्षरको मात्राले र सातवटा अक्षरको मात्राले एउटै भार वहन गरेको छ, होइन पाँचवटा अक्षरको मात्रा र सातवटा अक्षरको मात्राले एउटै भार वहन गरेको हुनाले त्यो मात्रामा आधारित भयो।
भनेपछि गजल गाउने साथीहरूलाई म के भन्न चाहन्छु, यदि बहरमा छ भने त्यो बहरको ठ्याक्क ठ्याक्क त्यो जुन त्यो डल्लो हुन्छ नि फौलुन फौलुनको डल्लो, त्यो ठ्याक्क त्यो डल्लो सकिँदाखेरि फौलुन फौलुन अथवा चाहिँ मफाइलुन मफाइलुन ठ्याक्क त्यो सकिँदाखेरिमा चाहिँ त्यहाँ स्ट्रेस दिनु पर्यो। यदि छन्दमा छैन भने कम्ती पनि अक्षर मिल्नु पर्यो, अक्षर माथि चाहिँ बिसवटा अक्षर छ भने तलतिर पनि विषय होस्, सोह्र छ भने सोह्रै होस् फेर्दैसम्म, अनि फेरि त्यो पनि छैन भने फेरि मात्राको कुरा
मात्राको बराबर मात्राको स्थिति बराबर हुनु पर्यो। अब जस्तो मैले यहाँ एउटा तपाईँलाई प्रसङ्ग बस यहाँ गरौँ भनेर ल्याएको थिएँ,
यति गरिसकेपछि लगभग लगभग गायकी गजल गायकी हुन्छ
हुन्छ गजल गायकी हुन्छ। अब त्यहाँ चाहिँ अब राग र तालहरूका कुरा अरू
हुन् सङ्गीत सङ्गीत
अरूतिर जाने कुराहरू हुन्, त्यसैले पनि ती बाहिरका कुराहरू हुन्छन्। त्यसैले गजल गाउँदाखेरिमा त्यसैले एउटा सूत्रले तपाईँलाई अन्तिमसम्म काम गर्न सक्नुपर्छ है, चाहे त्यो अक्षरको एकरूपतामा होस्, चाहे मात्राको एकरूपतामा होस्, चाहे यो रुक्न अर्कानको एकरूपतामा होस्, त्यसरी चाहिँ गाइएको हुनुपर्छ हामीले बुझ्नुपर्छ।
यो तपाईँ के हेर्दै हुनुहुन्छ यो
यहाँ एउटा त्यो मैले त्यो मात्राकै बारेमा एउटा देखाउँछु भन्दै थिएँ तपाईँलाई त्यो सामग्री मैले
ठिकै छ जो लगभग लगभग बुझ्नुभयो साथीहरूले मलाई लाग्छ, या त
जस्तै अब भनौँ एउटा तपाईँलाई म भनिहालौँ यो उपेन्द्र बहादुरजी गरेको सूत्रमा लेखेको गजल उनका धेरै गजल रोएर दिन बिताए तारा गनेर राति निठुरी रहेछ तिम्रो पत्थर समान छाती छ नि, यो कुन सूत्रमा लेखिएको छ त सुन्नुहोस् हेर्नु यो चाहिँ सूत्रमा कुनमा लेखेको छ भन्दा मुस्तफ इलुन फौलुन मुस्तफ इलुन फौलुन
एकदमै
अब त्यसलाई रोएर भन्नुहोस् त ल
हेरौँ त हामीलाई सुनिरहेका साथीहरू हामी गजललाई गाएर यहाँ प्रयोग गरेर हेरिरहेका छौँ तपाईँकै लागि भनेर। रोएर दिन बिताए तारा गनेर राति निठुरी रहेछ तिम्रो पत्थर समान छाती मिल्यो छन्द भयो
एकदम। अब त्यो अब मुस्तफिलुन
फौलुन मुस्तफिलुन फौलुन यसरी नै
यसको चाहिँ ठ्याक्कै सूत्र
आशा गरौँ घनश्याम सर एकचोटि काठमाडौँमा आएर गजल गाउने साथीहरूलाई प्रशिक्षण दिनुभयो अझै राम्रो हुन्थ्यो।
होइन यसको लागि मलाई एउटा चाहना छ सुभाषजी, तपाईँ यहाँ हुनुहुन्छ मेरो अत्यन्त प्रिय शिष्य पनि हो तपाईँ, मलाई अत्यन्त श्रद्धा गर्नुहुन्छ गुरु भन्नुहुन्छ, एउटा आयोजना गर्नुहोस्।
हजुर हजुर।
र अब ठुला ठुला गायकहरूले त ठुला ठुला कुरा गर्लान् मेरो त्यो उसमा ना होलान्, तर नयाँ पुस्ताका गजलकार जन्माउने मलाई अति ठुलो चाहना छ। तपाईँहरूलाई पनि मैले त्यही नवलपरासीमा नै तपाईँलाई अलिकति सूत्र सिकाएको थिएँ, तपाईँले धेरै गाउनुभयो, अब पछि त्यहाँ अहिले धेरैले अरूले पनि गाइरहेका छन्। सूत्रमा गाउने एउटा माहौल तयार हुने बित्तिकै नेपालीमा गजलले यस्तो रूप लिनेछ र गजल स्रष्टाहरू पनि सूत्रमा यसरी आबद्ध हुनेछन् त्यो अराजकता हट्नेछ। त्यसैले त्यही होइन नि इन्डियामा कहाँ जे पाए लेखेर कसले गाइदिन्छ र गजल गायकहरूले त उनले सूत्र नभएन गाउँदै गाउँदैनन्, यहाँ त गजल गाएँ भन्यो जसले पनि पप गाउनेले पनि गजल गाइदिए भन्यो, अर्कोले पनि गजल गाइदिए भन्यो, ठुला कुरा गर्यो जबकि गजलको सिद्धान्त थाहा छैन र केही थाहा छ भने गलत सिकाउनेहरूले सिकाइरहेका छन्। त्यो कच्चा वैद्यको मात्र एमपुरीको यात्रा भएको छ, त्यो कुरा बुझ्नु होला। त्यसैले तपाईँ त्यो आयोजना गर्नुहोस्। केही पुराना मित्रहरू पनि राम्रा गजल गायकहरू पनि आउन चाहनुहुन्छ भने म त्यहाँ तयार छु, म गाउन जान्दिनँ, गाउन सिकाउँछु र नयाँ पुस्तकालाई त मैले अत्यन्त राम्रो बनाएर जन्माइदिन्छु।
आशा गरौँ अब पक्कै पनि हामीले यो कार्यक्रम आयोजना गर्न सकौँ र घनश्याम सरलाई काठमाडौँमा बोलाएर उहाँबाट उहाँले जानेको त्यो सिप त्यो ज्ञान हामी सम्पूर्ण गजल गायक साथीहरूमा बाँड्न सक्यौँ भने सायद गजल गायकी नेपाली गजल गायन एउटा चोलीमा पुग्ने थियो। नेपाली गजल गायनभित्रको समस्या के देख्नुहुन्छ सर तपाईँले? अरू
अब पहिलो कुरो गजलका विषयको अध्ययनको कमी
एउटा,
अर्को शास्त्रीय सङ्गीत को जानकारीको कमी,
जानकारी भएका गायकहरूको कमी,
गायकहरूको कमी र संगीतकारहरूको पनि कमी।
संगीतकारहरूले
गजलका निमित्त जुन चाहिँ संगीत तयार गरिदिनुपर्छ नि थाहै छैन नि त।
नेपालमा सबैभन्दा जानकारी गराइहाल्नु, नेपालमा
संगीतकारहरूको
अहिलेसम्म सबैभन्दा धेरै गजल संगीत गर्ने संगीतकार भनेको शक्ति बल्लभ र शक्ति बल्लभ भनेको चलचित्र र आधुनिक गीतका संगीतकार हुनुहुन्छ। उहाँले गजल संगीत गरिरहनु भएको छ र आशा गरौँ कि गजलमै डुबेर गजलमै चुर्लुमै त्यही मात्रै बस्ने एउटा गजललाई छातीमा टाँसेर बस्ने कोही संगीतकार अझै एउटा पृथक संगीतकार निक्लियो भने सायद गजललाई अझै राम्रो होला।
संगीतकारहरूसित मेरो संगत हुनु पाउने हो भने मैले संगीतकारहरूलाई पनि निर्दिष्ट गर्थेँ कि संगीतकारहरूलाई नै ल तपाईँले गजलका लागि यसरी जानुहोस् होइन।
अनि सर
राग र तालका कुरा तपाईँलाई थाहा छ, राग र ताल म कुनै नामहरू बताइरहन सक्दिनँ तर शास्त्रीयताका कुरा पनि तपाईँले जान्नुपर्ने हुन्छ तर गजल गाउँदा यी कुराहरूलाई ध्यान दिनुहोस् है भनेर म भनिदिन सक्छु।
तपाईँले अघि भनिसक्नुभयो धेरै कुराहरू गजल गायनको लागि त्यति कुरा बहर छन्दभित्रका कुरा गायन गर्ने यो सूत्रको कुरामा भइसक्यो। अब त्यसपछिको कुरा जस्तो गायकीमा कतिपय गजल गायक साथीहरूसँग मेरो सम्पर्क हुँदाखेरि गजल गाउँदाखेरि त अलिकति तान्नै पर्यो, अलिकति चाहिँ तानहरू हाल्नै पर्यो, सासा रेसा समथिङ राख्नै पर्यो, त्यो नभइकन गजल जस्तो लाग्दैन मान्छेलाई भन्छन्। मसँग एउटा अनुभव के छ भने बुटुबलको औद्योगिक प्रदर्शन मैले एउटा गीत गाएको थिएँ र त्यो शास्त्रीय संगीतमा आधारित थियो र त्यो गीत गाउँदाखेरि सबैले मेरा श्रोता साथीहरू चाहिँ ड्यासमा हुनुहुन्थ्यो तल दर्शकको दर्शक दीर्घामा हुनुहुन्थ्यो उहाँहरूले सुन्नुभएको रे कस्तो राम्रो गजल गायो भनिरहेको थियो रे दर्शकहरूले। यो संस्कार गजलको संस्कार हाम्रो श्रोतामा यो छ। अनाम मण्डलीले गजल बहरमा गजल लेखनको लागि एउटा अभियान सुरु गरिरहेको छ, म त्यहाँ जान्छु, त्यहाँ कहिले कहीँ धेरैचोटि गइरहेको छु र अनामसँग म धेरै नजिक छु। त्यहाँ एउटा म अर्को एउटा चाहिँ गजलको संसार के पाउँदिनँ भने फेरि गजल वाचन गर्छ कसैले, म व्यक्तिगत रूपमा म गजलमा चुर्लुममा डुबेको मान्छे, म कसैले गजल वाचन गर्दा मलाई चित्तमा छोयो तगजुल युक्त लाग्यो भने वाह भन्छु कि मैले, वाह वाह क्या बात है भन्छु। तर त्यहाँका साथीहरूले मैले वाह क्या बात भन्दाखेरि फर्केर सबैले मलाई हेर्छन् कि गजल गाएरलाई भन्दा मलाई कि त्यो वाह भन्दाखेरि नि त्यो एक किसिमको अर्कै देशको बाँदर भइदो रहेछ जस्तो। गजलको संस्कार हामीमा छैन यसलाई कसरी
यो कुरा पनि मैले मेरो एउटा उसमा एउटा टपिक्स नै छ मेरो अहिले नयाँ आउने किताबमा वाह वाहका कुरा वाह वाह होइन त्यो मुफरत इर्सात होइन त्यो यी इर्सात इर्सात मुफरत इर्सात यी जुन कुराहरू आउँछन् होइन ती कुराहरू के हुन् त भन्दाखेरिमा चाहिँ तपाईँको त्यसले प्रभाव पारेपछि भन्ने कुराहरू हुन्। त्यसले तगजुल भनेको त्यही
हो
गजल। अहिले जस्तै अनाम मण्डलीले लागिरहेको छ, म अत्यन्त त्यो मण्डलीलाई धन्यवाद दिन
चाहन्छु
किनकि मैले पुनर्जागरणपछि सबभन्दा पहिले सूत्रमा गजल लेखेको मैले हो। यो मौसममै मेरो चाहिँ क्याक्टस सजाउने भु गमला भरि जमाना होइन सायद सबै नजरमा कसिङ्गर भएछु आज, त्यो सूत्रमा लेखेको गजल हो मेरो यो मौसममा है छापिएको छ। त्यस्तै शक्ति बिनाको दिल अभिलासी त्यो के बन्ने प्रत्याशी भन्ने त भन्ने बनारस हो कि काशी त्यो सूत्रमा लेखेको गजल हो मेरो
होइन
त्यो। तर म एक्लै भइरहेको थिएँ, एक्लै भइरहेको थिएँ। मैले चाहिँ आर्टिकलहरू लेख्दा पनि चाहिँ गजलका बारेमा यसरी तुलनाहरू गर्दै गर्दै गरिरहेको थिएँ तर त्यसलाई अभियानका रूपमा लाने मान्छेहरूको अभाव थियो र अनाम मण्डलीका मित्रहरूले त्यसलाई अभियानको रूप दिनुभयो, अत्यन्त खुसी लागेको छ। तर अभियानका रूप दिँदा अभियानको रूप दिँदा बहरमा लेख्दाखेरि मलाई तगज्जुल आएन, फेरि ठुलो कमजोरी त्यहाँ आयो, फेरि तगज्जुल आएन। उहाँहरूको बहरमाला मैले हेरेँ, त्यहाँभित्र तगज्जुलयुक्त गजलहरूको अत्यन्त न्यूनता रह्यो, छन्दका कविता मात्रै भए, गजल र कवितामा फरक छ नि त। त्यसैले त्यो उहाँहरूको प्रयास बहरमाला जुन निकाल्नु भयो अत्यन्त प्रशंसनीय प्रयास, तर अब त्यहाँभित्र राम्रा गजल आएन भने उहाँहरूको कमजोरी त होइन नि, गजलकारहरूको कमजोरी हो नि। सम्पादकको कमजोरी त भएन नि त्यो त, किनकि गजलकार जस्तो दियो त्यस्तै बहरमा लेख्यो गजल,
कमसेकम बहरको बाटोमा त बाँधिनु भयो साथीहरू,
राम्रो काम गर्नु,
अब 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 आउने दिनहरूमा अझै राम्रो हुँदै होला।
त्यसैले कविता मात्रै बनाएर भएन, अहिले फेरि सूत्रमा लेख्ने भने कविता बनाइरहेका छन्,
एकातिर छन्दको कुरा त्यो छ है सर,
कविता बनाएको छ, माता गिरावटको अभाव, माता गिरावटको जानकारी नै छैन। त्यसैले अब निठुरीलाई निष्ठुर बनाइदिनु भयो देवी नेपालजीले, त्यो जबकि उपेन्द्रबहादुर जिगरलाई त्यति बेला 90 सालमा उसलाई माता गिरावटको जानकारी थियो, अहिले देवी नेपालजीले निष्ठुर बनाइदिनु भयो छन्द, संस्कृतको नियम काट त्यसले काटेर निठुरी उनले लेखिरहेका छन्, निठुरी माता गिरावटले दुई मात्रा बराबर एक मात्रा दीर्घ मात्रा भनेर निठुरी रहेछ तिम्रो भनेर उहाँले लेख्नुभयो। अहिले भर्खर तपाईँले गाउने बेला पनि अल्म लिनुभयो नि त, निठु भनिहाल्नु नि, मैले निठु भन्नुहोस्, निठुरी
हजुर,
निठु दुईटा रसोले एउटा दीर्घको काम गर्यो, त्यो हो माता गिरा, माता गिराको कामहरू यिनै त हुन् नि। यो कुरा कसैलाई थाहै छैन, मेरो त एउटा पलासमा एउटा सानो आर्टिकल आयो माता गिराको बारेमा, अब कतिले पढे त्यो मलाई थाहा छैन है, यही कुराहरू।
अनि गजलको संस्कारको कुरा गर्दै थिएँ म, अनि अर्को चाहिँ हाम्रो गायकहरूमा गायकीको कुरा गर्दै थिएँ म, गजल गायनमा चाहिँ फेरि अब कस्तो खालको कुरा हुनुपर्छ भन्ने, मैले चाहिँ जगजीत सिंहले गाएको एउटा पप शैलीको, हाम्रो जुन पप भनेको सामान्यतया फास्ट बिटको अलिकति छिटो गाइने ड्रम गिटारहरू बज्नेलाई चाहिँ पप भनिन्छ, अलिकति अलिक फरक आधुनिक गीतको सुगम संगीतको धारभन्दा अलिकति पृथक धारकोलाई पप भन्छ, हो त्यो पप धारको जगजीत सिंहको पनि मैले सुनेको छु,
मैले अघि नै पनि भने नि तपाईँलाई, पप शैलीमा पनि गाउनुहोस् न, तर सूत्रमा गाउनुहोस्, पप शैलीमा पनि गाउनुहोस्।
त्यसले गर्दा यहाँ थियौँ, अब आलापहरू भएको तानहरू भएको मात्रै गजल कि गजल शब्द कि संगीत,
गजल आफैमा शब्दमा बाँच्छ है, सबभन्दा पहिलो कुरो गजल गीत संगीतमा बाँच्छ, गजल शब्दमा बाँच्छ। त्यसैले अरू गीत सुन्दा मान्छेले संगीतबाट आनन्द लिने हो, गजल सुन्दा संगीत माइनर हो, पार्श्व कुरा हो, र शब्द शब्दमा रमाउने हो, त्यहाँ बाबा भन्ने शब्दबाट
हो,
संगीतबाट बाबा होइन, शब्दबाट बाबा भन्ने हो, त्यसैले गजलमा बाबा जुन आउँछ शब्दले, त्यसले शब्दमा बाँध्ने हो।
गजल संगीत होइन शब्द,
शब्द प्रमुख।
आजबाट यो एउटा कुरा उद्घोष भएको छ साँच्चै,
स्वीकारेदेखि हो, म त एक्लो भइरहेको छु, मेरा कुरा सुनिदिने या सुनाउने माध्यम पाएको छैन, सुनिदिने मान्छे पाएको छैन, र यही कुरा सुनेर कहीँ उसले गलत ऊ गराउला त्यस्तो पनि हुनसक्छ, तर म जे बोल्छु सत्य बोल्छु र अध्ययनको आधारमा बोल्छु, म अध्ययन नगरेको र नबुझेको कुरा बोल्दै बोल्दैन, मैले गजलमा यदि डुबुल्किएको छु, गजलको सिद्धान्तमा, गजलको गायकीमा, गजलका सङ्गीतमा अध्ययन त मैले विचित्र गरेका छु नि, तर त्यो के भन्दाखेरि मैले त्यसलाई व्यवहारमा उतार्न सकिरहेको छैन, मलाई गाउने कला मलाई प्रकृतिले दिएन, ठुलो कमजोरी मेरो,
सायद तपाईँले गाउन सक्नुहुन्थ्यो नि, आफै गरेर देखाउनुहुन्थ्यो होला।
अब गाउने कला बुन्द्रा नदीमा छ, संगीत उहाँले नबुझे पनि मजाले गाइदिनु भएको छ, उहाँले प्रभाव पार्नु भएको छ, उहाँलाई सङ्गीत थाहा छैन, फेरि उहाँले सिधै भन्नुहुन्छ कुन सूत्रमा होला घनश्याम सर, यो भन्नुहुन्छ तपाईँले गाएको यो सूत्र हो भनिदिन्छु मैले, होइन, तर उहाँलाई गला पाएको हुनाले होइन उहाँले चमत्कार दिनुभयो। हिजै एउटा मसँग दुईटा नवपुस्ताका गजलकारहरू आएको थिए, अब नाम अहिले नबताइरहँ, उनले के भन्यो भन्दा मनुजीले के अरे उसले बुजीको है, अघि मैले मनु मनु भने के
होइन,
बुजीका गजल र तपाईँका गजल बुजीले गाउँदाखेरि प्रभाव पारेको रहेछ, त तपाईँका गजल त यी शब्दमा त बडा आनन्द छ नि सर, यी त धेरै माथिल्लो स्तरका छन् होइन, त यिनै गजल बुजीले गाउने त झन् के हुन्थ्यो होला भने क्या, दुईटा युवा पुस्ताका
छोटो प्रश्न गर्छु सर, अहिले तपाईँ मोफसलमा भैरवामा हुनुहुन्छ, के छ भैरवातिरको हाल खबर?
भैरवातिरको हाल खबर अब एकातिर गर्मी छ, साहित्यिक ऊ चलिरहन्छ ढिलो ढिलो, त्यहाँ त्यस्ता परिवेशहरू छैनन्, वातावरणहरू छैनन् होइन, यही कुराहरू बताउने ठाउँहरू छैनन्, त्यहाँ
बुझ्नेहरू
छैनन्, बुझी पनि फेरि अब
सरहरू
सब ठाउँमा हुनुहुन्छ, अब आफ्नो आफ्नो काममा हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, अब उहाँ राजनीतिक हिसाबले पनि आफ्नो ठाउँ